आगे सबक देखिए भाई। वइन काला लहा इन दखलती दारा फअंती तालिकुन सलासन फतल्लकहा सिनतैनी वतज़व्वजत ज़ौजन आखर वदखल बिहा थुम्मा आदत इलल अव्वली فدخلت الدار طلقت ثلاثا عند ابي حنيفه وابي يوسف رحمهما الله تعالى وقال محمد رحمه الله تعالى هي طالق ما بقي من الطلقات وهو قول زفر رحمه الله। भाई गुज़श्ता सबक में हमने बाबुल ऐमान फी तलाक शुरू किया था और आपको मैंने बतलाया कि ऐमान जमा है यमीन की और यमीन कसम को कहते हैं, लेकिन फिका के अंदर तालीक को भी यमीन कहते हैं। वजह यह कि जिस तरह यमीन जो है यानी कसम जो है किसी बात पर उभारने के लिए या किसी बात से रोकने के लिए खाई जाती है, इसी तरह तालीक भी किसी बात पर उभारने के लिए या किसी बात से रोकने के लिए की जाती है। और नीस जैसे कसम के अंदर रुजू नहीं हो सकता, इसी तरह तालीक के अंदर भी रुजू नहीं हो सकता। तो लिहाजा फिका के अंदर तालीक को भी यमीन कहते हैं भाई। और फिर साहिब हिदाया ने आपको जाब्ता बतलाया कि इंदल अहनाफ तालीक के लिए जरूरी है कि तालीक करने वाला मालिक हो या अपनी मिल्कियत की तरफ उसकी निस्बत करे। मसलन खावंद अपनी बीवी से कहता है इन दखल ती दारा फअंती तालिकुन, अगर तू उस घर में गई तो तुझे तलाक है। तो देखो यहां खावंद इन तलाकों का मालिक है, तो तालीक के वक्त या मालिक होना चाहिए या मिल्कियत की तरफ निस्बत होनी चाहिए। दूसरी सूरत जिसमें मिल्कियत की तरफ निस्बत हो चाहे बेशक मालिक ना हो, जैसे कोई शख्स किसी अजनबिया औरत से कहता है इन तजव्वज तू की फअंति तालिकुन, अगर मैंने तुझसे निकाह किया तो तुझे तलाक है। अब इस औरत की तलाकों का मालिक यह शख्स नहीं है, लेकिन यह अपनी मिल्कियत की तरफ निस्बत कर रहा है। और आपने पढ़ा था कि मिल्कियत की तरफ निस्बत की जाए या सबब मिल्कियत की तरफ निस्बत की जाए, दोनों का एक ही हुक्म है। मसलन एक शख्स बांदी से कहता है इन मलक तु की फअंति हुर्रतुन, तो देखो मिल्कियत की तरफ निस्बत की या सबब मिल्कियत की तरफ निस्बत की। इनिश्तरैतु की फअंति हुर्रतुन, क्योंकि खरीदना क्या है सबब मिल्क है। तो यहां पर भी देखो इस शख्स का उस औरत से निकाह नहीं है और उससे कहता है इन तजव्वजतु की फअंति हुर्रतुन, तो वो निस्बत कर रहा है किसकी तरफ सबब मिल्क की तरफ। निकाह करेगा तो वो तलाकों का मालिक बन जाएगा, तो फिर उस वक्त तलाक का वाकई करना ठीक हो जाएगा। तो ये कैद जरूरी है भाई कि तालीक करने वाला मालिक हो या मिल्कियत की तरफ निस्बत करे। वजह यह कि जजा जो है जजा के लिए जरूरी है कि वो जाहिर हो यानी उसके होने का यकीन हो। जब उसके होने का यकीन होगा तो फिर ही वो जजा डराने वाली बन जाएगी और उसके खौफ से वो शख्स जो है उस फेल से रुक जाएगा भाई। और यमीन का लुगवी माना भी कुव्वत के है भाई। तो देखो जजा जब डराने वाली है मालूम हुआ इसके अंदर कुव्वत है, तो लिहाजा जजा को जाहिर होना चाहिए यानी उसके होने का यकीन होना चाहिए। और जजा का जाहिर होना इन्हीं दो सूरतों में होगा कि वो या तो मालिक हो या मिल्कियत की तरफ निस्बत करे भाई। और फिर उसके बाद साहिब हिदाया ने अल्फाज शर्त को जिक्र फरमाया था कि अल्फाज शर्त इन इजा इजामा कुल्लुन कुल्लमा मता और मतामा है भाई। और बतलाया था कि ये शर्त जो है ये मुश्तक है शरत से और शरत के माने हैं अलामत। इसी तरह ये अल्फाज जो हैं ये भी फेल पर दाखिल होते हैं, तो उस फेल का वजूद वो अलामत होती है हानिस होने की कि जब भी ये फेल पाया जाएगा ये शख्स हानिस हो जाएगा। और फिर बतलाया था कि ये जो यमीन है ये तकरार और उमूम का तकाजा नहीं करती, लिहाजा एक मर्तबा भी वो शर्त पाई गई तो यमीन खुल जाएगी। इसलिए क्योंकि यमीन नाम है शर्त और जजा का, तो अगर शर्त खत्म हो गई और पूरी हो गई तब भी यमीन खत्म, और अगर जजा खत्म हुई तो तब भी यमीन खत्म हो जाएगी। बकाए यमीन के लिए जरूरी है कि शर्त भी पाई जाए और जजा भी पाई जाए। तो लिहाजा जब एक मरतबा शर्त वाला फेल पाया गया तो शर्त पूरी हो गई, जब शर्त पूरी हुई शर्त का वजूद खत्म, और जब शर्त खत्म तो यमीन भी खत्म, क्योंकि यमीन तो शर्त और जजा का नाम था भाई। अलबत्ता इन अल्फाज शर्त में से जो कुल्लमा है वो तकरार का तकाजा करता है, वो तकरार अफाल पर दलालत करता है। लिहाजा अगर खावंद अपनी बीवी से कहेगा कुल्लमा दखलती दार फअंती तालिकुन, तू जब भी उस घर में गई तो तुझे तलाक है, तो वो औरत जितनी मर्तबा जाएगी तलाक वाकई होती चली जाएगी, यहां तक कि तीनों तलाकें पूरी हो जाएं, तो फिर वहां तलाक मुगल्लजा हो जाएगी और फिर इस खावंद पर यह औरत हराम हो जाएगी भाई। और फिर साहिब हिदाया ने आपको यह भी बतलाया कि तालीक के बाद अगर मिल्कियत जाइल हो जाए तो इससे भी तालीक बातिल नहीं होती, क्योंकि तालीक दरअसल उस शख्स के जिम्मे में बाकी है। क्या है? उस शख्स के जिम्मे में बाकी है, लिहाजा तालीक उसने कर दी, बीवी से कहा इन दखलती दार फअंती तालिकुन, अगर तू उस घर में गई तो तुझे तलाक है, और फिर बाद में ये तलाक तो मुअल्लक है और खावन ने एक और अलग तलाक बाइन बीवी को दे दी, तलाक बाइन दे दी, बाद में फिर खावन ने इस औरत से निकाह कर लिया, तो वो तालीक अभी भी मौजूद है, वो औरत अभी तक उस घर में नहीं गई, तो तालीक मौजूद है, लिहाजा अब वो औरत उस घर के अंदर जाएगी तो अब तलाक वाकई हो जाएगी भाई। एक तलाक तो खावंद पहले ही दे चुका था और दूसरी ये अब तालीक वाली भी वाकई हो गई, तो अब खावंद के पास जिंदगी भर सिर्फ एक तलाक का ही इख्तियार है भाई। तो देखो मिल्कियत खत्म होने के बावजूद तालीक खत्म नहीं हुई, तालीक उसी तरह बरकरार थी भाई। और अगर खावंद ने एक तलाक मुअल्लक कर दी कि अगर तू उस घर में गई तो तुझे तलाक है, तो यह तलाक मुअल्लक है और खावंद ने तलाक बाइन दे दी, तो यह औरत खावन से जुदा हो गई और फिर इसने इद्दत भी पूरी कर ली, इद्दत पूरी करने के बाद अब निकाह पूरी तरह टूट चुका है, अब इसके बाद औरत उस घर के अंदर जाती है तो शर्त पूरी हो गई, जब शर्त पूरी हुई तो यमीन खुल गई, अलबत्ता तलाक वाकई नहीं होगी, इसलिए क्योंकि इस वक्त यह औरत तलाक का महल ही नहीं है, इसका तो निकाह टूट चुका है। और फिर उसके बाद इसी शख्स से इस औरत ने दोबारा निकाह कर लिया तो अब उस घर के अंदर जाएगी तो तलाक वाकई नहीं होगी क्योंकि यमीन खुल चुकी है भाई। और फिर साहिब हिदाया ने आपको बतलाया कि अगर शर्त के बारे में इख्तिलाफ आया खावंद और बीवी के दरमियान तो खावंद के कौल की तस्दीक की जाएगी और बीवी के जिम्मे बयना होगी, क्योंकि बीवी तलाक का दावा कर रही है कि तलाक हो चुकी है, वो शर्त पाई गई थी, और खावंद उसका मुनकिर है और मुनकिर का कौल मोतबर होता है। और अगर शर्त ऐसी है कि जिसका पता सिर्फ औरत ही से चल सकता है, तो इस सूरत में अगर औरत खबर देती है शर्त के वजूद की तो फिर उसकी अपनी जात के बारे में तो उसके कौल को कबूल किया जाएगा, लेकिन गैर के बारे में उसके कौल को कबूल नहीं किया जाएगा, बल्कि गैर के अंदर हकीकत शय को देखा जाएगा, गैर के बारे में हकीकतन उस शय का वजूद जरूरी है, वो जो शर्त है हकीकतन उसका वजूद जरूरी है, और अगर उसका पता नहीं चल सकता तो फिर जजा भी वाकई नहीं होगी भाई। उसके बाद फिर साहिब हिदाया ने मसला जिक्र फरमाया कि खावन ने अपनी बीवी से कहा जबकि बीवी हामिला है कि अगर तूने लड़के को जन्म दिया तो तुझे एक तलाक है और अगर तूने लड़की को जन्म दिया तो तुझे दो तलाकें हैं, और औरत ने एक लड़के और लड़की दोनों को जन्म दिया और फिर यह भी मालूम नहीं कि इन दोनों में से पहला कौन सा है। अगर पहले बच्चे का पता हो कि वो लड़का है फिर तो एक तलाक वाकई होगी, और अगर पहले बच्चे का पता हो कि ये लड़की है तो फिर इस सूरत में दो तलाकें वाकई होंगी, लेकिन यहां तो पता ही नहीं है, लिहाजा इस सूरत में कजाअन एक तलाक का फैसला किया जाएगा। अलबत्ता एहतियात इसमें है कि खावन दो तलाकें ही समझे कि दो तलाकें हो चुकी हैं, वजह यह कि अगर लड़का पहले होगा तो एक तलाक हो जाएगी, और जैसे ही लड़का पैदा हुआ एक तलाक हो गई, अभी लड़की पैदा नहीं हुई तो औरत हामिला है और उस पर एक तलाक आ गई तो हामिला पर तलाक वाकई हुई, और हामिला की इद्दत वज़ई हमल है, लिहाजा जैसे ही अब लड़की पैदा होगी साथ ही औरत की इद्दत पूरी हो जाएगी, लिहाजा वो जो खावन ने लड़की की पैदाइश पर दो तलाकें मुअल्लक की थी वो वाली वाकई नहीं होंगी, इसलिए क्योंकि इस वक्त इद्दत पूरी हो रही है, और इद्दत जब पूरी हो रही है तो तलाक वाकई नहीं हो सकती, तो लिहाजा लड़का पहले हुआ तो एक तलाक यकीनी है, लिहाजा एक हो गई, और लड़की के पैदा होते ही इद्दत भी पूरी हो गई, औरत बाइना हो गई। لیکن اگر یہ فرض کیا جائے کہ لڑکی پہلے پیدا ہوئی ہے تو لڑکی کے پیدا ہوتے ہی دو طلاقیں ہو گئیں، اور ابھی لڑکا پیدا نہیں ہوا تو عورت حاملہ ہے تو حاملہ کو دو طلاقیں پڑ گئیں، اور حاملہ کی عدت و وضع حمل ہے تو جیسے ہی لڑکا پیدا ہوگا عورت کی عدت پوری ہو جائے گی، لہذا اب وہ جو ایک طلاق جو لڑکے کی پیدائش سے معلق تھی وہ واقع نہیں ہوگی بھائی. تو لہذا اگر لڑکے کو پہلے فرض کیا جائے تو ایک طلاق بنتی ہے، لڑکی کو پہلے فرض کیا جائے تو دو طلاقیں بنتی ہیں، تو ایک کا تو وجود یقینی ہو گیا. لڑکی کی صورت میں دو آ رہی ہیں، ان دو میں بھی ایک تو داخل ہے، تو ایک طلاق کا ہونا تو یقینی ہے، اور دوسری طلاق کے ہونے میں شک آ گیا، اور شک کی وجہ سے طلاق کو واقع قرار نہیں دیا جا سکتا، لہذا قاضی ایک ہی کا فیصلہ کرے گا. لیکن احتیاط اس میں ہے کہ خاوند دو ہی سمجھے، اور اب اگر خاوند دوبارہ اس عورت سے نکاح کر لیتا ہے تو خاوند اب یہی سمجھے کہ اب مجھے تمام زندگی ایک ہی طلاق کا حق ہے بھائی. اور پھر آخر میں صاحب ہدایہ نے مسئلہ ذکر فرمایا تھا کہ اگر خاوند نے دو چیزوں کی شرط لگا دی اور ان کے ساتھ طلاق کو معلق کر دیا، خاوند بیوی سے کہتا ہے کہ اگر تو نے ابو عمر اور ابو یوسف سے بات کی تو تجھے طلاق ہے، تو یاد رکھو ہمارے نزدیک دوسری چیز کا ملکیت کے اندر ہونا ضروری ہے، پہلی چیز کا ملکیت میں ہونا ضروری نہیں، کیونکہ طلاق کو معلق کیا دو چیزوں سے، اور دونوں سے جب بات پائی جائے گی تو پھر ہی طلاق واقع ہوگی. اور دونوں سے بات کب ہوگی؟ جب دوسرے سے بات کر لے، پہلے سے تو کر لی ابھی بھی طلاق واقع نہیں، دوسرے سے جب بات کرے گی تو دونوں سے بات ہو گئی لہذا طلاق واقع ہو جائے گی. معلوم ہوا دوسرے سے بات کرتے ہوئے طلاق واقع ہوگی اور اس وقت ملکیت ضروری ہے، پہلے کے ساتھ بات کرتے ہوئے چاہے ملکیت ہو چاہے ملکیت نہ ہو. جبکہ امام زفر رحمہ اللہ فرماتے ہیں کہ نہیں، جب دو چیزوں کے ساتھ طلاق معلق کی ہے تو دونوں چیزوں کا ملکیت کے اندر ہونا ضروری ہے، یہ دونوں شے واحد کے اندر ہیں. وہ اول کو قیاس کرتے ہیں ثانی پر کہ جیسے ثانی کے اندر ملکیت ضروری ہے اسی طرح اول جو ہے اس کے ساتھ بھی تو طلاق کو معلق کیا ہے لہذا اس کا بھی ملکیت میں ہونا ضروری ہے بھائی. جبکہ ہم جواب دیتے ہیں کہ دوسری چیز کا اعتبار ہوگا، دوسرے شخص سے جب بات کرے گی تو تب طلاق واقع ہوگی بھائی، اس لیے کیونکہ یہ تعلیق کا تو صحیح ہونا یہ تو متکلم کی اہلیت سے ہوتا ہے. تعلیق کیا ہوتی ہے؟ کلام کرنے والے کے ذمہ میں باقی رہتی ہے، لہذا اس میں اہلیت ہونی چاہیے، وہ عاقل بالغ ہونا چاہیے، مجنون اور بچہ نہیں ہونا چاہیے بھائی، کیونکہ مجنون اور بچے کے قول کا کوئی اعتبار نہیں. تو عاقل اور بالغ ہو جس کے قول کا اعتبار ہو، وہ جب تعلیق کرے گا تو وہ تعلیق اس شخص کے ذمے میں آ جائے گی. لیکن ہم ملکیت کی بھی شرط لگاتے ہیں، ملکیت کی بھی شرط لگاتے ہیں تاکہ جزا غالب الوجود ہو جائے، جزا کے ہونے کا یقین ہو جائے کس طرح کہ اس وقت مالک ہے، تو استصحاب حال سے یقیناً جب جزا واقع ہوگی اس وقت بھی مالک ہوگا بھائی. استصحاب حال کسے کہتے ہیں؟ ابقاء ما کان علی ما کان، ایک چیز جس حالت پر ہے اسی کو اسی پر برقرار رکھنا، یعنی وہی حکم دے دینا جو اس کا ماضی میں تھا، ماضی میں جو حکم تھا وہی حکم حال کے اندر بھی دے دینا، اس کو کہتے ہیں استصحاب حال بھائی. تو ہم شرط لگاتے ہیں کہ تعلیق کرتے ہوئے مالک ہونا چاہیے تاکہ جزا کے واقع ہونے کا یقین ہو اور اس جزا مانع بنے اس فعل کے کرنے سے، تو لہذا یمین صحیح ہو جائے گی. اور نیز جب شرط پوری ہو اس وقت بھی ملکیت ضروری ہے تاکہ جزا واقع ہو سکے، کیونکہ اگر اس وقت ملکیت نہیں ہے تو محل نہ ہونے کی وجہ سے جزا لغو ہو جائے گی بھائی. تو لہذا تعلیق اور وجود شرط کے درمیان یہ بقائے یمین کا زمانہ ہے، اور بقائے یمین کے اندر ملکیت ضروری نہیں ہے، اس لیے کیونکہ تعلیق جو ہے وہ اس شخص کے ذمے میں ہے بھائی، اور وہ شخص تو موجود ہے تو تعلیق بھی موجود ہے بھائی. تو لہذا جب شرط پوری ہوگی اس وقت ملکیت کا ہونا ضروری ہے، اور شرط تو پوری ہو رہی ہے جب دوسرے شخص سے وہ عورت بات کرے گی تو اس وقت ملکیت کا ہونا ضروری ہے، جبکہ پہلے کے وقت ملکیت کا ہونا ضروری نہیں ہے بھائی. اب آئیے آج کے سبق پر. وَإِن قَالَ لَهَا إِن دَخَلْتِ الدَّارَ فَأَنْتِ طَالِقٌ ثَلَاثًا فَطَلَّقَهَا سِنْتَيْنِ وَتَزَوَّجَتْ زَوْجًا آخَرَ وَدَخَلَ بِهَا ثُمَّ عَادَتْ إِلَى الْأَوَّلِ فدخلت الدارة اللقت ثلاثا عند ابي حنيفة و ابي يوسف رحمهم الله. بھئی اس مسئلے سے پہلے ایک دو باتیں اچھی طرح سمجھ لیں. یاد رکھو جب ایک شخص اپنی بیوی کو طلاق دے دیتا ہے پھر وہ عورت بعد میں کسی اور شخص سے نکاح کر لیتی ہے پھر وہ شخص اس کو چھوڑ دیتا ہے یا اس کا انتقال ہو جاتا ہے اور پھر یہ پہلا خاوند دوبارہ اس عورت سے نکاح کرتا ہے تو اس صورت میں یاد رکھو شیخین رحمہم اللہ کا مذہب یہ ہے کہ یہ جو دوسرا خاوند درمیان میں آ گیا اس نے پہلے خاوند کی تمام طلاقوں کو گرا دیا اور پہلا خاوند اب جب دوبارہ نکاح کرے گا تو دوبارہ تین طلاقوں کا مالک بن جائے گا. پہلی مرتبہ چاہے اس نے ایک طلاق دی تھی اور دو باقی تھیں لیکن درمیان میں دوسرا خاوند آیا تو اس نے وہ ایک بھی گرا دی. اب جب یہ پہلا خاوند دوبارہ نکاح کرے گا تو تین ہی طلاقوں کا مالک ہوگا. تو پہلے خاوند نے چاہے پہلے ایک طلاق دی تھی یا دو دی تھیں یا تین دی تھیں, درمیان میں جب دوسرا خاوند آیا اس نے کیا کیا, ان سب کو گرا دیا. اور جب پہلا خاوند دوبارہ اس عورت سے نکاح کرے گا تو دوبارہ تین طلاقوں کا مالک ہوگا. جبکہ امام محمد اور امام زفر رحمہم اللہ فرماتے ہیں کہ جو دوسرا خاوند ہے یہ پہلے خاوند کی تین طلاقوں کو تو گرا دیتا ہے لیکن تین سے کم ہو تو ان کو نہیں گراتا. اگر پہلے خاوند نے تین طلاقیں دی تھیں تو یہ دوسرا خاوند ان تین کو گرا دے گا اور پہلا خاوند جب اس سے دوبارہ نکاح کرے گا تو دوبارہ تین کا مالک ہو جائے گا. لیکن اگر پہلے خاوند نے پہلے ایک یا دو طلاقیں دی تھیں تو یہ دوسرا خاوند ان ایک یا دو کو نہیں گرائے گا. اب جب پہلا خاوند دوبارہ نکاح کرے گا تو وہ ما بقیہ طلاقوں کا مالک ہوگا. اگر پہلے ایک دی تھی تو اب یہ دو کا مالک ہے تمام عمر, اور اگر پہلے اس نے دو دی تھی تو اب یہ ایک طلاق کا مالک ہے تمام عمر. تو دوسرا خاوند پہلے خاوند کی تین طلاقوں کو تو بال اتفاق گرا دیتا ہے ہمارے تمام ائمہ کے نزدیک. اگر پہلے خاوند نے تین طلاقیں دی تھیں اور پھر دوسرا خاوند بیچ میں آیا تو وہ تینوں گر گئیں. اب جب دوبارہ یہ عورت پہلے خاوند کے پاس آئے گی تو یہ دوبارہ تین طلاقوں کا مالک ہوگا. لیکن اگر پہلے خاوند نے ایک یا دو طلاقیں دی ہیں تو پھر اختلاف ہے شیخین کا اور امام زفر اور امام محمد کا. شیخین رحمہم اللہ فرماتے ہیں کہ دوسرا خاوند پہلے خاوند کی ایک یا دو طلاقوں کو بھی گرا دے گا اور اب یہ پہلے خاوند کے پاس آئے گی تو وہ دوبارہ تین طلاقوں کا مالک ہوگا. جبکہ امام محمد اور امام زفر رحمہم اللہ فرماتے ہیں کہ دوسرا خاوند پہلے خاوند کی ایک یا دو طلاقوں کو یعنی تین سے جو کم طلاقیں ہیں ان کو ساقط نہیں کرتا, ان کو گراتا نہیں. تو اب اگر دوبارہ پہلے خاوند کے پاس آئے گی تو وہ صرف ما بقیہ طلاقوں کا مالک ہوگا. یہاں تک بات سمجھ میں آ گئی. اب صورت مسئلہ یہ ہے, ایک شخص نے اپنی بیوی سے کہا ان دخلت الدار فانت طالق ثلاثا, اگر تو اس گھر میں گئی تو تجھے تین طلاقیں ہیں. دیکھو خاوند نے تینوں طلاقوں کو معلق کر دیا لیکن ابھی وہ عورت اس گھر میں نہیں گئی تھی, وہ تین طلاقیں معلق ہیں. اس سے پہلے ہی خاوند نے مثلا ایک یا دو طلاقیں اس عورت کو دے دی بھائی, یعنی تین سے کم طلاقیں دی ہیں ایک یا دو, اور پھر اس عورت نے عدت گزاری اور یہ بائنا ہو گئی. پھر اس نے کسی اور شخص سے نکاح کر لیا, اس نے اس کے ساتھ صحبت بھی کی اور پھر اس شخص کا انتقال ہوا یا اس نے اس کو طلاق دے دی. اب پھر یہ عورت پہلے خاوند کے پاس آ گئی, اس نے اسے نکاح کر لیا. تو پہلے اس خاوند نے کتنی طلاقیں دی تھیں, ایک یا دو, لیکن درمیان میں دوسرا خاوند آ گیا اور شیخین رحمہم اللہ کے نزدیک دوسرا خاوند پہلے خاوند کی تمام طلاقوں کو گرا دیتا ہے چاہے ایک ہو دو ہو یا تین ہو, لہذا اب یہ خاوند پھر تین طلاقوں کا مالک بن گیا. جبکہ امام زفر اور امام محمد رحمہ اللہ فرماتے ہیں کہ یہ اب ما بقیہ طلاقوں کا مالک ہے اور ابھی بھی وہ تعلیق موجود ہے کیونکہ وہ عورت ابھی تک اس گھر میں نہیں گئی. تو اب اگر اس گھر میں جائے گی تو شیخین فرماتے ہیں کہ اب یہ خاوند تین طلاقوں کا مالک ہے, لہذا اب عورت گھر میں جائے گی تو اب پھر تین پوری واقع ہو جائیں گی, تین طلاقیں پوری واقع ہو جائیں گی اور حرمت مغلظہ آ جائے گی بھائی. جبکہ امام محمد اور امام زفر رحمہم اللہ بھی فرماتے ہیں कि तालिक मौजूद है, यह औरत जब उस घर में जाएगी तो जितनी तलाकों का खावंद मालिक है, और खावंद कितनी तलाकों का मालिक था, मां बकिया का, लिहाजा वो तलाकें वाकई हो जाएंगी और तीन पूरी हो गई, लिहाजा अब फिर हुरमत गलीजा आ गई। तो दोनों फरीकैन के नजदीक हुरमत मुगल्लाजा आएगी। अलबत्ता इस घर के अंदर जाने से कितनी तलाकें वाकई होंगी सिर्फ उसमें इख्तिलाफ है। शेखैन फरमाते हैं तीन का मालिक अब बन चुका है खावंद, लिहाजा तीनों वाकई हो जाएंगी। और इमाम जुफर और इमाम मोहम्मद फरमाते हैं कि तीन का अब यह मालिक ही नहीं है, तो जो बाकी बची हुई है वो ही वाकई हो जाएंगी, और अब तीन पूरी हो गई, हुरमत मुगल्लाजा आ गई भाई। तो कहते हैं वही इन काल अलहा, और अगर खावन ने अपनी बीवी से कहा इन दखलती दार अफानती तालिक उन सलासन, अगर तू उस घर में गई तो तुझे तीन तलाकें हैं, फतल लकाहा सिनतैनी, तो फिर खावन ने उसको दो तलाकें दे दी, वो तीन मुअल्लक हैं और दो और दे दी खावंद ने, वो मुअल्लक उसी तरह हैं, तो खावंद ने दो तलाकें दे दी। वह तज़व्वजत ज़ौजन आखरा, फिर इस औरत ने किसी और खावंद से निकाह कर लिया, वह दखला बिहा, और उस खावंद ने इसे सोहबत भी कर ली, सुम्मा आदत इलल अव्वली, फिर यह औरत लौट आई पहले खावंद के पास, फदखलती दारा, तो अब यह औरत उस घर में दाखिल हो गई, तुल्लिकत सलासन इंद अबी हनीफा तो अबी यूसुफ रहिमहुमल्ला, तो शेखैन रहिमहुमल्ला के नजदीक अब इसको तीन तलाकें हो जाएंगी, क्योंकि अब खावंद फिर तीन का मालिक था, तो तीनों वाके हो जाएंगी। वकाल मोहम्मद रहिमहुल्लाह हुया तालिक उम्मा बकिया मिनत तलकाती, और इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि अब इसको वो जो बाकी तलाकें हैं वो वाके हो जाएंगी। वह हुआ कौलु जुफर रहिमहुल्लाह, और यही कौल है इमाम जुफर रहिमहुल्लाह का भी। व असलुहू, और इस इख्तिलाफ की असल यह है कि नज़ौ जसानिया यहदिमु मा दून सलासे इंदहुमा, कि दूसरा खावन जो है वह गिरा देता है मा दून सलासी, तीन से कम तलाकों को भी, इंदहुमा शेखैन रहमहुमल्ला के नजदीक, तीन से कम तलाकें हों उनको भी दूसरा खावन गिरा देता है। फतऊद इलैही बिसलासी, तो ये औरत लौट आएगी पहले खावन के पास तीन तलाकों के साथ। वइंद मोहम्मद व ज़ुफर रहिमहुमल्लाह तआला ला यहदिमु मा दून सलासी, जबकि इमाम मोहम्मद और इमाम ज़ुफर रहिमहुमल्लाह के नजदीक दूसरा खावन जो है तीन से कम जो तलाकें हैं उनको नहीं गिराता। फतऊद इलैही बिमा बकिया, लिहाजा यह औरत लौट आएगी पहले खावन के पास मा बकिया तलाकों के साथ। वसन उबैयिनु मिन बाद इंशा अल्लाह ताला, और अन करीब हम इसको बाद में बयान करेंगे इंशा अल्लाह ताला। साहिब हिदायत फरमा रहे हैं हम बाद में इस मसले की तफसील बयान करेंगे, आगे चलकर वो बतलाएंगे भाई। आगे देखिए वह इनकाल अलहा इन दखलती दारा फानती तालिक उन सलासन, अब फिर वही सूरत है, खावन ने बीवी से कहा इन दखलती दारा फानती तालिक उन सलासन, अगर तू उस घर में गई तो तुझे तीन तलाकें हैं, खावन ने तीनों तलाकों को मुअल्लक कर दिया है, और वो मुअल्लक तलाकें इसी तरह हैं, इसी दौरान खावन ने तीन मुनज्जस तलाकें दे दी, औरत को तीन मुनज्जस तलाकें दे दी यानी फौरी वाकई भी कर दी, तो वो तालीक उसी तरह है और खावन ने तीन तलाकें दे दी। जब तीन तलाकें दे दी फिर इस औरत ने किसी और खावन से निकाह किया, और बाद में फिर लौट आई पहले खावन से आकर इसने निकाह किया है, तो इस सूरत में अब वो औरत उस घर में जाएगी तो तलाक वाकई नहीं होगी। भाई सवाल पैदा होता है, पिछले मसले में आपने हमें बताया था कि तालिक उसी तरह है, उस घर में जाएगी तो तीनों तलाकें वाकई हो जाएंगी, और अब आप कह रहे हैं कि वो उस घर में जाएगी तो तलाक वाकई नहीं। तो जवाब ये कि पिछले मसले में खावन ने पहली मर्तबा सिर्फ एक या दो तलाकें दी थी, और खावन कुल कितनी तलाकों का मालिक होता है, तीन का मालिक होता है, तो वहां अभी भी एक का एहतमाल था, एक का इहतमाल था कि खावन दोबारा उस औरत से निकाह कर लेता तो एक तलाक का मालिक होता, तो वहां पर वो जो पुरानी मिल्कियत थी खावंद की वो पूरी तरह खत्म नहीं हुई थी, खावंद की मिल्कियत पूरी तरह खत्म नहीं हुई थी, उसने सिर्फ एक या दो तलाकें दी थी, वहां उसने तीन तलाकें नहीं दी थी, जबकि यहां पर खावंद तीन तलाकें दे रहा है, जब खावंद ने तीन तलाकें दे दी तो खावंद तो मालिक ही तीन का था, मिल्कियत ही खत्म हो गई खावंद की पूरे तौर पर, जब पूरे तौर पर मिल्कियत खत्म हो गई और इसने तालिक क्या की हुई है, इन दखलती दारा फअंती तालिकन सलासन, तो ये फअंती तालिकन सलासन ये जजा ही खत्म हो गई, खावंद भी कितने का मालिक था, तीन का, और इसने अब तालिक के बाद कितनी तलाकें दे दी हैं, تین ہی طلاقیں دے دی ہیں، جب تین طلاقیں دے دی ہیں تو وہ ساری طلاقیں تو ختم ہو گئیں خاوند کی، تو انت طالق کا محل ہی باقی نہ رہا. اب یہ طلاق کس پہ واقع ہوگی بھائی؟ وہ جو تعلیق کے اندر اس نے کہا تھا کہ اگر تو اس گھر میں گئی تو تجھے تین طلاقیں ہیں، اب یہ تین طلاقیں کس پر واقع ہوں گی؟ عورت کو تو تین طلاقیں اس نے پہلے ہی دے دیں، پوری طرح ملکیت اس پر سے ختم کر دی، تو اب یہ یہاں پر جو جزا تھی اس کا محل ہی باقی نہ رہا. جب جزا کا محل باقی نہ رہا تو جزا ختم ہو گئی، اور جب جزا ختم ہو گئی تو یمین بھی ختم ہو گئی، کیونکہ یمین کس چیز کا نام ہے؟ شرط اور جزا کا. شرط پوری ہو جائے تب بھی یمین ختم ہو جاتی ہے، اور جزا ختم ہو جائے تب بھی یمین کھل جاتی ہے اور ختم ہو جاتی ہے. تو یہاں پر بھی خاوند تین طلاقوں کا مالک تھا، اس نے تعلیق کی ہوئی تھی، تعلیق ٹھیک تھی، لیکن جب اس نے تین طلاقیں دے دیں تو اب خاوند کی ملکیت پورے طور پر اس عورت سے ختم ہو گئی، تو وہ اب انتی طالقن کا محل ہی باقی نہ رہا، تو وہ جزا لغو ہو گئی. تو کہتے ہیں وہ ان قال لها ان دخلت الدار فانت طالق ثلاثا، اور اگر خاوند نے اپنی بیوی سے کہا اگر تو اس گھر میں گئی تو تجھے تین طلاقیں ہیں، تین طلاقوں کو معلق کر دیا. ثم قال انت طالق ثلاثا، پھر خاوند نے اس سے کہا تجھے تین طلاقیں ہیں، یعنی منجز طلاق واقع کر دی، بھئی اسی وقت طلاق دے بھی دی، تین طلاقیں دے دیں. فتزوجت غیرہ، پھر اس عورت نے کسی اور خاوند سے نکاح کر لیا. ودخل بها، اور اس دوسرے خاوند نے اسے صحبت کر لی. ثم رجعت الى الاول، پھر یہ عورت پہلے خاوند کے پاس لوٹ آئی. فدخلت الدار، پھر یہ عورت اس گھر میں گئی. لم یقع شیئ، تو کچھ بھی واقع نہیں ہوگا. وقال زفر رحمہ اللہ، اور امام زفر رحمہ اللہ فرماتے ہیں یقع الثلاث، تین طلاقیں واقع ہو جائیں گی، تین طلاقیں واقع ہو جائیں گی، کیونکہ تعلیق اپنی جگہ پر ابھی بھی موجود ہے اور خاوند اب پھر تین طلاقوں کا مالک ہے، اور تو لہذا جیسے ہی عورت اس گھر میں جائے گی یہ والی تین طلاقیں واقع ہو جائیں گی. تو کہتے ہیں وقال زفر رحمہ اللہ، اور امام زفر رحمہ اللہ فرماتے ہیں یقع الثلاث، تین طلاقیں واقع ہو جائیں گی. لأن الجزاء ثلاث مطلق لإطلاق اللفظ، اس لیے کیونکہ جزا جو ہے ثلاث مطلق، مطلق تین طلاقیں ہیں، لإطلاق اللفظ، لفظ کے مطلق ہونے کی وجہ سے. ہم نے تو کہا تھا کہ ان دخلت الدار فأنت طالق ثلاثا، یہ جو جزا ہے اس سے موجودہ ملکیت کی تین طلاقیں مراد ہیں، جن کا خاوند اس وقت مالک ہے جس وقت تعلیق کر رہا ہے. توجہ ہے، پھر سنو، خاوند نے بیوی سے کیا کہا، تعلیق کس طرح کی تھی، اگر تو اس گھر میں گئی تو تجھے تین طلاقیں ہیں. ہم کہتے ہیں یہ جو تین طلاقیں معلق کر رہا ہے یہ اسی ملکیت کی تین طلاقیں معلق کر رہا ہے، اگلے زمانوں والی تین طلاقیں نہیں کہ ہو سکتا ہے ایک طلاقیں دے دے پھر وہ کسی اور خاوند سے نکاح کر لے اور پھر یہ پہلے خاوند کے پاس آئے اور یہ دوبارہ تین کا مالک بنے گا. تو اگلی تین کا بھی احتمال تو ہے، لیکن وہ صرف احتمال ہی ہے، پتہ نہیں وہ ہوتا ہے یا نہیں. تو اس نے جو کہا ہے ان دخلت الدار فانت طالق ثلاثا، یہ اس موجودہ ملکیت کی تین طلاقوں کو معلق کر رہا ہے. کون سی ملکیت؟ موجودہ ملکیت. اور جب خاوند نے اس تعلیق کے بعد پھر تینوں طلاقیں دے دیں تو موجودہ ملکیت تو بالکل ختم ہو گئی، لہذا وہ یمین بھی کیا ہو گئی، ختم ہو گئی. پھر جب درمیان میں دوسرا خاوند آیا اور پھر پہلے خاوند نے اس عورت سے نکاح کر لیا، تو اب جو تین طلاقیں آئی ہیں یہ نئی ملکیت ہے، اس تعلیق کا تعلق پچھلی ملکیت سے تھا، اس ملکیت سے نہیں ہے، اور پچھلی ملکیت تو پورے طور پر ختم ہو گئی تھی. امام زفر فرماتے ہیں نہیں، خاوند نے کہیں یہ ذکر نہیں کیا کہ یہ اس ملکیت کی تین طلاقیں، خاوند نے صرف اتنا کہا ہے ان دخلت الدار فانت طالق ثلاثا، تجھے تین طلاقیں ہیں، تو یہ تین طلاقیں مطلق ہیں، اس میں یہ کہیں قید نہیں ہے کہ اسی ملکیت والی، یہ مطلق ہیں. اور المطلق یجری علی اطلاقہ، وہ اپنے اطلاق پر جاری ہوگا، جن طلاقوں کا بھی خاوند مالک ہوا شرط پائی گئی تو یہ طلاقیں واقع ہو جائیں گی. اسی ملکیت کی تین طلاقوں کا ہونا ضروری نہیں ہے بھائی. تو کہتے ہیں لأن الجزاء ثلاث مطلق، اس لیے کیونکہ خاوند نے جو جزا ذکر کی ہے ثلاث مطلق، جزا کیا ذکر کی، فأنت طالق ثلاثا، یہ جو جزا ہے، یہ تو جزا ذکر کی ہے، سلاسم مطلقن، وہ مطلق تین طلاقیں ہیں، لاطلاق اللفظ، لفظ کے مطلق ہونے کی وجہ سے وہاں کہیں یہ قید نہیں کہ اس ملکیت والی تین طلاقیں مراد ہیں. وقد بقی احتمال وقوعها، اور تحقیق ان تین طلاقوں کے واقع ہونے کا احتمال ابھی بھی باقی ہے. جی. وہ جو خاوند نے تین معلق کی ہیں، جی، ان کے واقع ہونے کا احتمال ابھی بھی باقی ہے کہ یہ ہو سکتا ہے کسی اور خاوند سے نکاح کرتی ہے، پھر وہ طلاق دیتا ہے، پھر پہلے خاوند سے نکاح کر لیتی ہے. تو اس صورت میں دیکھو وہ تین واقع ہو سکتی ہیں. تو کہتے ہیں وقت بقی احتمال وقوعها، اور یہ جو تین معلق طلاقیں ہیں ان کے واقع ہونے کا احتمال ابھی بھی باقی ہے. فیبقى الیمین، تو یمین باقی رہے گی. ہمارے نزدیک تو یمین ہی ختم ہو گئی کیونکہ وہ ملکیت پورے طور پر ختم ہو گئی. تو کہتے ہیں فیبقى الیمین، تو یمین باقی رہے گی کیونکہ جزا باقی ہے. ولنا، اور ہماری دلیل یہ ہے کہ ان الجزاء تلقات هذا الملک، کہ جزا جو ہے وہ اس ملکیت کی طلاقیں ہیں. لانها هي المانعۃ، اس لیے کیونکہ یہی روکنے والی ہیں، یہی تین طلاقیں روکنے والی ہیں. بھئی دیکھو نا، آپ کو بتایا تھا یمین کس لیے کھائی جاتی ہے، تعلیق کس لیے کی جاتی ہے، کسی چیز پر ابھارنے کے لیے یا کسی چیز سے روکنے کے لیے. اور یہاں خاوند کہہ رہا ہے اگر تو اس گھر میں گئی تو تجھے تین طلاقیں ہیں. معلوم ہوا خاوند روکنا چاہتا ہے، خاوند روکنا چاہتا ہے، اور عورت رکے گی اسی ملکیت کی تین طلاقوں کے خوف سے، اگلی ملکیت والوں کے خوف سے تو نہیں رکے گی. بھائی بات سمجھ میں آ گئی. معلوم ہوا اسی ملکیت کی تین طلاقیں ہیں جو اس عورت کو روکیں گی اس گھر میں جانے سے، کہ اگر تو اس گھر میں گئی تو یہ تینوں تجھ پر واقع ہو جائیں گی. تو کہتے ہیں ولنا، ہماری دلیل یہ ہے کہ ان الجزاء تلقات هذا الملک، کی جزا جو ہے اسی ملکیت کی طلاقیں ہیں. لانها هي المانعۃ، کیونکہ یہی تین طلاقیں اس عورت کو روکنے والی ہیں اس گھر میں جانے سے. لان ظاہر عدم ما يحدث، اس لیے کیونکہ ظاہر یہ ہے عدم ما يحدث، وہ چیز جو پیش آئے گی اس کا عدم. ما يحدث وہ چیز جو پیش آئے، ظاہر کیا ہے عدم ما يحدث، وہ چیز جو پیش آئے گی اس کا عدم ہے. یعنی ظاہر یہی ہے کہ دوبارہ خاوند تین طلاقوں کا مالک نہیں ہوگا. جی، کیونکہ جب خاوند نے تین دے دی ہیں تو اب جب عورت دوسری جگہ نکاح کر لے گی اور پھر اس خاوند کے پاس آئے تو ایسا بہت کم ہوتا ہے. بھائی ایسا بہت کم ہوتا ہے، تو فی الحال اس کا ہونا صرف ایک احتمال ہی ہے، فی الحال تو وہ موجود نہیں ہے. بھائی تو کہتے ہیں لأن ظاہر عدم ما يحدث، اس لیے کیونکہ ظاہر جو ہے وہ عدم ہے اس کا جو پیش آئے گا، وہ معدوم ہے اس کا وجود نہیں ہے جو پیش آئے گا. والیمین تعقد للمنع او الحمل، اور یمین جو ہے تعقد اس کو منعقد کیا جاتا ہے، للمنع کسی چیز سے روکنے کے لیے، او الحمل یا کسی چیز پر ابھارنے کے لیے. وَإِذَا كَانَ الْجَزَاءُ مَا ذَكَرْنَاهُ، اور جب جزا وہ چیز ہے جس کو ہم نے ذکر کر دیا. کیا جزا ہے؟ ہم نے کیا کہا؟ اسی ملکیت کی تین طلاقیں ہیں جزا. جی. فَأَنْتَ طَالِقٌ ثَلَاثًا سے کون سی تین طلاقیں ہیں؟ مطلق تین طلاقیں نہیں، اسی ملکیت کی تین طلاقیں ہیں. تو کہتے ہیں وَإِذَا كَانَ الْجَزَاءُ مَا ذَكَرْنَاهُ، اور جب جزا وہ چیز ہے جس کو ہم نے ذکر کر دیا. وَقَدْ فَاتَ بِتَنْجِيزِ الثَّلَاثِ، اور یہ جزا یہ تو فوت ہو گئی، یہ تو ختم ہو گئی. بِتَنْجِيزِ الثَّلَاثِ، تین طلاقوں کی تنجیز سے. جب خاوند نے تین منجز طلاقیں دے دیں تو اب اور تو محل ہی نہ رہا، تین ہی کا تو وہ مالک تھا، ساری ختم ہو گئیں. تو اب انت طالق ثلاثن کا محل ہی باقی نہ رہا. تو کہتے ہیں وقد فات بتنجیز الثلاثی، اور یہ جزا تو فوت ہو گئی تین منجز طلاقوں کی وجہ سے. المبطل للمحلیتی، وہ تین طلاقیں جو باطل کرنے والی ہیں اس عورت کے محل ہونے کو. جب تین طلاقیں دے دیں اب عورت محل طلاق ہی نہ رہی، اب کس پر طلاقیں واقع کرو گے اور کون سی واقع کرو گے؟ طلاقوں کا تو محل ہی ختم ہو گیا. دوبارہ ترجمہ دیکھ لیجئے. कहते हैं वह इदा कानल जजा उमाजा करना हो, और जब जजा वो चीज है जो हमने जिक्र कर दी, यानी इसी मिल्कियत की तलाकें। वकद फाता भी तंजीज इस सलासिल मुबतिली महलियती, और तहकीक ये जजा तो फौत हो गई, खत्म हो गई उन तीन तलाकों के मुनज्जस होने की वजह से जो बातिल करने वाली हैं महल होने को। अब औरत महल तलाक ही न रही। फला तब कल यमीन, तो यमीन बाकी नहीं रहेगी, क्योंकि यमीन तो किससे बाकी रहती है, शर्त और जजा से। जब जजा फौत हो गई तो यमीन भी खत्म हो गई। तो कहते हैं फला तब कल यमीन, तो लिहाजा यमीन बाकी नहीं रहेगी। बिखिलाफ इमा इदा अबा नहा, बखिलाफ इस सूरत के जब खावन ने उसको बाइना किया। लिअन अल जजा अबाकिन लिबका इमहल्लिही, ये वही पिछली सूरत जिक्र कर रहे हैं। पिछले मसले में खावन ने सिर्फ एक या दो तलाकें दी थी, जब एक या दो तलाकें दी हैं तो यह औरत अभी भी महल तलाक है। तीसरी तलाक खावन इस पर वाके कर सकता है, अगर ये खावन से दोबारा निकाह कर ले तो अभी भी तीसरी तलाक इस पर वाके हो सकती है। तो वहां महल बाकी था क्योंकि तीनों तलाकें वाके नहीं हुई थी, और यहां तीनों तलाकें वाके हो चुकी हैं, लिहाजा अब यह औरत तलाक का महल ही नहीं है भाई। इस मिल्कियत की सारी तलाकें खत्म हो चुकी हैं भाई। तो कहते हैं बिखिलाफ इमा इदा अबानहा, बखिलाफ उस सूरत के जब खावन ने इस औरत को जुदा किया था, यानी सिर्फ एक या सिर्फ दो तलाकों से इसको जुदा किया था। लिअन्न अल जज़ा अबाकिन, इसलिए क्योंकि वहां पर जजा बाकी थी, अंति तालिकुन हो सकता था। लिबका इमहल्लिही, इसलिए क्योंकि उसका महल बाकी था, उसका महल बाकी था, यानी उस औरत पर सारी तलाकें अभी वाके नहीं हुई भाई। मसला भी समझ में आया या नहीं? तो हासिल है मसला ये कि अगर खावंद ने सिर्फ एक या दो तलाकें दी हैं, इस दरमियान में एक दूसरा खावंद भी आया, फिर औरत इसके पास वापस आ गई, तो अभी भी जजा का महल है, लिहाजा तालिक मौजूद है, वो उस घर में जाएगी तो तलाक वाके हो जाएगी जी। लेकिन अगर खावंद ने तीनों तलाकें दे दी हैं तो अब तो अंति तालिकुन का महल ही ना रहा, अब नई मिल्कियत आएगी, तो लिहाजा उसके अंदर अब ये मुअल्लक तलाकें वाके नहीं हो सकती। वो तो पिछली मिल्कियत वाली तलाकें थी और ये तो नई मिल्कियत है भाई। आगे देखिए वलौ قال لامرأته اذا جامعتك فانت طالق ثلاثا فجامعها فلما التقى الخطانان طلقت ثلاثا وان لبس ساعة لم يجب عليه المهر وان اخرجه ثم ادخله وجب عليه المهر وكذا اذا قال لامته اذا جامعتك فانت حرة भाई याद रखो, जिमा कहते हैं ادخال الفرج في الفرج, शर्मगाह में शर्मगाह का दाखिल करना, यह है जिमाअ भाई। और इसी तरह एक और बात याद रखना कि दारुल इस्लाम के अंदर जो भी वती पाई जाए, या तो उसमें हद आएगी अगर वह हराम वती हुई, या उसके अंदर महर आएगा अगर वह हलाल वती हुई। दारुल इस्लाम में जो भी वती पाई जाए उसको वो हद या महर से खाली नहीं होगी, या वहां हद आएगी या महर आएगा। अगर हलाल वती है यानी निकाह किया है तो सोहबत करते ही महर वाजिब हो जाएगा, और अगर हराम वती है तो इस सूरत में हद आ जाएगी जी। बात समझ में आ गई। और जहां हद शुबे की वजह से साकित हो जाए, जब हद शुबे की वजह से साकित हो जाए तो फिर भी महर आ जाएगा, क्योंकि दो चीजों में से एक का पाया जाना जरूरी है वती के अंदर, या हद या महर। बाज जगह हराम वती होगी लेकिन शुबे की वजह से हद साकित हो जाएगी, हद तो साकित हो गई लेकिन हद या महर में से एक का होना तो जरूरी था, तो फिर भी वहां महर आ जाएगा। तो सूरत मसला ये, एक शख्स ने अपनी बीवी से कहा अगर मैंने तेरे साथ सोहबत की तो तुझे तीन तलाकें हैं। आप इस शख्स ने इस औरत से सोहबत की तो जैसे ही सोहबत पाई गई यानी दुखूल पाया गया तो वो शर्त पूरी हो गई, जजा आ जाएगी, इस औरत को तीन तलाकें हो गई फौरन। तो अब उसके बाद अगर खावन कुछ देर मजीद ठहरा रहा इसी तरह तो क्या इस सूरत में खावन पर महर लाजिम होगा या नहीं? खावन पर مہر لازم ہوگا یا نہیں، کیونکہ ابتدا اس صحبت کی وہ حلال تھی لیکن انتہا حرام ہو چکی ہے. ابتدا کس لیے حلال تھی؟ کیونکہ یہ اس کی بیوی تھی بھائی، تو ابتدا حلال تھی لیکن آگے حرام ہو گئی وتی. کیوں حرام ہوئی؟ کیونکہ اس نے کیا کہا تھا، اگر میں تیرے ساتھ صحبت کروں تو تجھے تین طلاقیں ہیں، تو تین طلاقیں آ گئیں، یہ عورت کیا ہو گئی؟ خاوند پر حرمت مغلظہ کے ساتھ حرام ہو گئی. تو اب یاد رکھو، ہمارے ائمہ فرماتے ہیں اگر خاوند کچھ دیر مزید ٹھہرا رہا اسی طرح، تو اس صورت کے اندر نیا مہر خاوند پر نہیں آئے گا، نیا مہر خاوند پر نہیں آئے گا. لیکن اگر اس نے عضو کا اخراج کر کے پھر ادخال کیا، تو پھر اس صورت میں یہ ایک نئی وتی پائی گئی، اس کی وجہ سے اب اس پر مہر لازم ہو جائے گا. حد تو نہیں آئے گی، کیونکہ حد شبہ کی وجہ سے ساقط ہو جائے گی. شبہ کیا؟ کہ بھئی یہ وہی صحبت ہے، اور اس کا اول کیا تھا؟ حلال، اور آخر کیا ہے؟ حرام. تو چونکہ ایک ہی صحبت ہے تو شبہ کی وجہ سے حد تو ساقط ہو جائے گی، حد تو نہیں آئے گی. لیکن حد ساقط ہو جائے تو کیا آتا ہے؟ مہر آیا کرتا ہے. لیکن مہر بھی یہاں نہیں آئے گا جب تک نیا جماع نہ پایا جائے. اور نیا جماع کب کہیں گے؟ جب اخراج کے بعد پھر ادخال پایا جائے. تو اب ہم کہیں گے نیا جماع پایا گیا، کیونکہ جماع کسے کہتے ہیں؟ میں نے تعریف آپ کو بتلائی، ادخال الفرج فی الفرج، شرمگاہ کا شرمگاہ میں داخل کرنا، یہ ہے جماع بھائی. لہذا ایک مرتبہ اخراج کر کے پھر اس نے ادخال کیا، تو یہ جماع جدید پایا گیا. جب جماع جدید پایا گیا، حد تو نہیں آئے گی شبہ کی وجہ سے، لیکن مہر آ جائے گا. اب خاوند کو ایک الگ پورا مہر بھی دینا پڑے گا اس بیوی کو. ایک تو وہ مہر تھا جو نکاح میں مقرر کیا تھا وہ بھی دے گا، اور یہ ایک اور مہر بھی اس کو دینا پڑے گا. دیکھیے بھائی، کہتے ہیں ولو قال لامرأته، اور اگر خاوند نے اپنی بیوی سے کہا اذا جامعتك فانت طالق ثلاثا، اگر میں تیرے ساتھ صحبت کروں تو تجھے تین طلاقیں ہیں، فجامعها، تو خاوند نے بیوی سے صحبت کی، فلما التقى الختانان، تو جب دو شرمگاہیں مل گئیں، طلقت ثلاثا، تو عورت کو تین طلاقیں ہو جائیں گی. جب دو شرمگاہیں مل گئیں، یہ کنایا ہے صحبت سے، یعنی اس میں کچھ دخول بھی پایا گیا، بغیر دخول کے نہیں، جب دخول بھی پایا گیا، تو لقت سلاسن، تو عورت کو تین طلاقیں ہو جائیں گی، کیونکہ شرط پائی گئی. کہ خاوند نے بھی کیا کہا تھا، اگر میں تیرے ساتھ صحبت کروں تو تجھے تین طلاقیں، تو صحبت پائی گئی، لہذا تین طلاقیں ہو گئیں. پھر اس کے بعد وَإِن لَبِسَ سَاعَتًا، اگر خاوند ٹھہرا رہا ایک گھڑی، کچھ دیر تک کسی طرح ٹھہرا رہا، لم یجب علیہ المہرو، تو خاوند پر نیا مہر واجب نہیں ہوگا. نیا مہر واجب نہیں ہوگا کیونکہ جماع جدید نہیں پایا گیا. جماع کس چیز کا نام تھا؟ ادخال الفرج فی الفرج، اور یہاں ادخال جدید موجود نہیں ہے، اسی جماع میں دوام ہے. پہلے ہی جماع میں کیا ہے؟ دوام ہے، کوئی جماع جدید نہیں پایا گیا، لہذا نیا مہر ابھی خاوند پر نہیں آیا. لیکن اگر اس نے اخراج کر کے پھر ادخال کر دیا، تو اس صورت میں نیا مہر واجب ہو جائے گا، کیونکہ نیا جماع پایا گیا. جماع کس چیز کا نام تھا؟ ادخال الفرج فی الفرج، اور وہ نیا پایا گیا، تو اب خاوند پر ایک اور مہر واجب ہو جائے گا. تو کہتے ہیں وَإِن لَبِسَ سَاعَتًا، اگر خاوند کچھ دیر اسی طرح ٹھہرا رہا، لم يجب عليه المهر، تو اس پر مہر واجب نہیں ہے. وَإِن أَخْرَجَهُ ثُمَّ أَدْخَلَهُ، اور پھر اگر اس نے اس کو نکالا پھر اس کو داخل کر دیا، وَجَبَ عَلَيْهِ الْمَهْرُ، تو خاوند پر جو ہے اس دوسرے دخول کی وجہ سے مہر واجب ہو جائے گا، کیونکہ جماع جدید پایا گیا. وَكَذَا إِذَا قَالَ لِأَمَّتِهِ، اور اسی طرح ہے مسئلہ جب آقا نے اپنی باندی سے کہا اِذَا جَامَعْتُكِ فَأَنْتِ حُرَّةٌ، جب میں تجھ سے جماع کروں تو تو آزاد ہے، جب میں تجھ سے جماع کروں تو تو آزاد. تو یہ باندی ہے، آقا کے لیے صحبت جائز ہے، آقا نے اس کے ساتھ صحبت کر لی، لیکن جیسے ہی صحبت کرے گا ساتھ ہی باندی آزاد ہو گئی. پھر اس کے بعد اگر یہ کچھ دیر اسی طرح رہا، یعنی اس دوا میں جمع پایا گیا، دوا میں جمع پایا گیا، تو اس سے نیا مہر نہیں آئے گا، نیا مہر نہیں آئے گا. لیکن اگر اخراج کے بعد پھر ادخال اس نے کر دیا، تو اب جماع جدید پایا گیا، اور یہ جماع جدید تو آزاد عورت کے ساتھ کر رہا ہے، اب تو یہ اس کی باندی نہیں، لہذا اس صورت میں اب اس آقا پر مہر واجب ہو جائے گا. बात समझ में आ गई, क्योंकि ममलिकत इस्लामिया में जो भी वती पाई जाए, जो भी जिमा पाया जाए, उसमें या हद आती है या महर आता है। हद तो यहां नहीं आएगी, क्योंकि इस सोहबत की इब्तिदा हलाल थी और इंतहा क्या है, हराम है, लेकिन महर आ जाएगा। तो कहते हैं वकादा, और इसी तरह है मसला इदा काल अली अमति ही, जब आका ने अपनी बांदी से कहा, इदा जामा तू किफा अंति हुर्रतुन, कि जब मैं तुझसे जिमा करूं तो तू आजाद है। वान अबी यूसुफ रहमला, और इमाम अबू यूसुफ रहमला से रिवायत है, अन्नहु औ जबल महर फिल फसल अव्वल अज़ान, कि उन्होंने महर को वाजिब किया है पहली फसल में भी, पहली सूरत में भी उन्होंने महर को वाजिब किया है। वो फरमाते हैं कि दवा में जिमा भी जिमाए जदीद है, दवा में जिमा भी क्या है, जिमाए जदीद है, उसमें इदखाल जरूरी नहीं है। अगर वो जिमा कुछ तवील हो गया तो उसको भी नया जिमा शुमार करेंगे, लिहाजा उस खावन पर महर लाजिम हो जाएगा। ये माना है वान अबी यूसुफ रहमुल्ला अन्नहु औ जबल महर फिल फसल अव्वल अज़ान, कि उन्होंने पहली सूरत के अंदर भी महर को वाजिब किया है, लिवजूदिल जिमाई, जिमा पाए जाने की वजह से, यानी जिमाई जदीद पाया गया, बि दवाम अलैही, उस जिमा पर दवाम की वजह से, तो वह दवाम जिमा को भी जदीद जिमा शुमार करते हैं। इल्ला अन्नहु ला यजिबु अलैहिल हद लिल इत्तिहादी, हां मगर इस सूरत में हद वाजिब नहीं होगी, लिल इत्तिहादी इत्तिहाद की वजह से, क्योंकि जिमा एक ही है भाई, अगरचे उसी में दवाम आया है लेकिन है तो एक, अव्वल हलाल था तो अव्वल जब हलाल है तो आखिर हद का बाइस नहीं बन सकता। आगे देखिए वजह, यह तो इमाम अबू यूसुफ रहमतुल्लाह की रिवायत है, उनके मुताबिक दवा में जिमा भी किसके हुक्म में है, जिमाए जदीद के हुक्म में, लिहाजा महर आएगा। अब जाहिर रिवायत की वजह जिक्र करें, जाहिर रिवायत ऊपर मतन में आया था क्या, कि अगर दवा में जिमा पाया गया फिर महर नहीं आएगा, हां अगर इखराज के बाद फिर इदखाल किया तो फिर महरे जदीद आएगा भाई, क्योंकि अब जिमाए जदीद पाया गया। कहते हैं वजह जाहिरी, जाहिरी रिवायत की वजह यह है कि नल जिमा इदखाल उल फर्ज फिल फर्जी, कि जिमा जो है वो शर्मगाह का शर्मगाह में दाखिल करना है, वला दवाम लिल इदखाल, और इदखाल में दवाम नहीं है, इदखाल में दवाम नहीं है। भाई देखिए ना, बाज अफाल होते हैं उनमें इम्तिदाद और तूल होता है और बाज अफाल में इम्तिदाद और तूल नहीं होता, जैसे किसी शख्स का कमरे के अंदर आना या किसी शख्स का कमरे से निकलना, तो देखो ये तो एक लम्हे में होगा, वो अंदर आ गया, ये एक लम्हे में होगा, वो बाहर चला गया, इसमें इम्तिदाद और तूल नहीं। हां रोजा रखता है उसमें तूल है, सुबह से शाम तक कोई चलता है, चलने में तूल है, चाहे एक घंटा चले, दो घंटे चलता रहे, तीन घंटे चलता रहे, कोई सवारी करता है इसमें भी तूल है और इम्तिदाद है, एक घंटा सवारी करे चाहे दो घंटे सवारी करे, तो बाज अफाल में इम्तिदाद और तूल होता है, बाज अफाल में इम्तिदाद और तूल नहीं होता। या इसी तरह जैसे तलाक है, तलाक में तो तूल नहीं, जैसे ही तलाक का लफ्ज़ बोलेगा साथ ही तलाक हो जाएगी, इसी तरह कोई आकद करता है जैसे ही इजाब और कबूल करेगा आकद हो जाएगा, इसमें भी तूल नहीं। इसी तरह जिमा किस चीज का नाम है, इदखाल उल फर्ज फिल फर्ज, और इस इदखाल के अंदर तो दवाम और तूल नहीं है भाई। तो कहते हैं वला दवाम अलिल इदखाली, और इदखाल के लिए तो दवाम नहीं है, बिखिलाफ इमा इदा अखरजा सुम्मा औलाजा, बखिलाफ इस सूरत के जब खावन ने उज़्र निकाला सुम्मा औलाजा फिर दाखिल कर दिया, लिअन्नहु वुजिदल इदखाल बादत तलाक, इसलिए क्योंकि तलाक के बाद इदखाल पाया गया, तलाक के बाद इदखाल पाया गया, और इदखाल तो जिमा का नाम था, तो गोया जिमाए जदीद पाया गया, और जब जिमाए जदीद है तो अब हद तो नहीं आ सकती शुबे की वजह से, तो महर जरूर आ जाएगा। तो कहते हैं लिया नहु वुजिदल इदखाल उबादत तलाकी, इदखाल पाया गया तलाक के बाद, इल्ला अन्नल हद ला यजिबुली शुभतिल इत्तिहादी, मगर यह कि हद वाजिब नहीं होगी शुबे इत्तिहाद की वजह से, कि जिमा एक ही है, जिमा भाई आप तो कह रहे हैं कि इदखाल जब पाया जाएगा तो यह जिमा जदीद होगा, कहते हैं भाई देखो यहां मजलिस भी वही है, मजलिस भी नहीं बदली, और नीज मकसूद भी वही है, यानी वही शहवत है, कोई नई शहवत भी नहीं है, तो यहां मजलिस भी वही है और मकसूद यानी कजाए शहवत भी वही वाला है। तो जब दोनों में इत्तेहाद है, और इसका अव्वल तो क्या था, इस जिमा का अव्वल तो हलाल था और आखिर क्या बन गया है, हराम। तो बहरहाल है तो इत्तेहाद, मजलिस भी एक है, कजाए शहवत भी एक ही है, लिहाजा इस शुबे की वजह से हद वाजिब नहीं होगी भाई। तो कहते हैं इल्ला अन्नल हद ला यजिबुल शुबह दिल इत्तेहाद, मगर यह कि हद वाजिब नहीं होगी शुबह इत्तेहाद की वजह से, बिन नजर इलल मजलिस वल मकसूदी, मजलिस और मकसूद की तरफ नजर करते हुए, मजलिस भी एक है और मकसूद यानी कजाए शहवत भी एक ही है। वइदा लम यजिबिल हद वजबल उकरू, और जब हद वाजिब नहीं है तो वजबल उकरू, तो महर वाजिब हो जाएगा। मैंने आपको बतलाया था भाई, उक्र ये भी महर ही को कहते हैं, अलबत्ता बिलखसूस ये जब कोई शुबे की वजह से वती की जाए उसके अंदर जब महर आए तो उसको उक्र कहते हैं जी। भाई महर तो निकाह में होता है ना जी। और ये जो इस खावंद ने इस बीवी से जैसे ही सोहबत की है तो तीन तलाकें हो गई, हुर्मत मुगल्लसा आ गई, उसके बाद फिर इदखाल वो करता है तो जिमाए जदीद पाया गया। क्या पाया गया? जिमाए जदीद पाया गया। और यह जिमाए जदीद जो पाया गया है, देखो इसमें जो माल आएगा उसको उकर कहेंगे, क्योंकि यहां तो कोई महर मुकर्रर नहीं हुआ, यहां तो कोई निकाह नहीं किया, तो इसको महर नहीं कहेंगे बल्कि क्या कहेंगे, उकर। तो वती भी शुबा की वजह से जो माल आता है उसको महर नहीं कहते, उसको उकर कहते हैं, क्योंकि महर तो वो होता है जो निकाह में मुकर्रर किया जाए, और यहां तो कोई निकाह के अंदर मुकर्ररा महर नहीं है, यहां तो निकाह है ही नहीं जी। तो ये उकर कहलाएगा, अलबत्ता है ये वही माहरे मिसल भाई। तो कहते हैं वह इदा लम यजिबिल हद वजबल उकरू, और जब हद वाजिब नहीं है तो उकर वाजिब होगा। इदिल वत उला यखलू अन अहदी हिमा, इसलिए क्योंकि वती खाली नहीं होती है दोनों में से किसी एक से। दारुल इस्लाम में जब भी वती पाई जाए या तो हद आएगी या महर आएगा। वलव कानत तलाक रजईया यसीर मुराजअन बिल लुबास इंद अबी यूसुफ रहमतुल्लाह। दूसरी सूरत पहले तो क्या मसला जिक्र किया था, खावन ने तीन तलाकों को मुअल्लक किया था सोहबत पर। अब सूरत यह है कि खावन तलाक रजई को मुअल्लक कर देता है सोहबत पर। खावन बीवी से कहता है अगर मैं तेरे साथ सोहबत करूं तो तुझे तलाक है, तो अब सोहबत करेगा तो एक तलाक हो जाएगी और ये तलाक रजई होगी, क्योंकि सरीह लफ्ज इस्तेमाल किया है, इदा जामातू की फांती तालिकुन, और अंती तालिकुन सरीह है, और सरीह से कौन सी तलाक होती है, तलाक रजई। तो खावन जैसे ही इस औरत से सोहबत करेगा तलाक रजई आ जाएगी। अब खावन कुछ देर अगर ठहरा रहा तो इमाम अबू यूसुफ रहमतुल्लाह के नजदीक दवा में जिमा पाया गया, और दवा में जिमा भी उनके नजदीक जिमाए जदीद के दर्जे में है। जब ये जिमाए जदीद के दर्जे में है तो गोया रुजू हो गया जी। गोया तलाक भी हुई और रुजू भी हो गया। जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि नहीं, दवा में जिमा के लिए जिमाए जदीद का हुक्म नहीं है, लिहाजा अगर कुछ देर ठहरा रहा तो रुजू नहीं है। हां, इखराज करके फिर इदखाल किया तो फिर इस सूरत में बिल इतफाक रुजू हो जाएगा हमारे सब अइमा के नजदीक, क्योंकि ये जिमाए जदीद पाया गया। और ये किस पर दलालत कर रहा है, रुजू पर दलालत कर रहा है भाई। तो कहते हैं वलव कान तलाक रजई यसीर मुराजअन बिल लुबास इंद अबी यूसुफ रहमहुल्लाह। कहते हैं वलव कान तलाक रजईयन, और अगर तलाक रजई थी यसीरो मुराजअन तो खावंद रुजू करने वाला हो जाएगा, बिल लुबासी ठहरने की वजह से, यानी कुछ देर ठहरा रहा, इंदा भी यूसुफ रहमला इमाम अबू यूसुफ रहमला के नजदीक, क्योंकि उनके नजदीक दवा में जिमाए जदीद है भाई। और खिलाफन लि मोहम्मदिन रहमला बखिलाफ इमाम मोहम्मद रहमला के, लि वजूद इल मिसासी, मिसास कहते हैं छूना, लि वजूद इल मिसासी के छूना पाया जा रहा है, छूना पाया जा रहा, शहवत के साथ छूना पाया जा रहा है, लिहाजा ये दवा में जिमा जो है ये जिमाए जदीद नहीं है जी। ये जिमाए जदीद नहीं है, ये वो ही शहवत है भाई, वही ये दवा में जिमा पाया जा रहा है, शहवत के साथ छूना पाया जा रहा है। वलव नजा सुम औलाजा, हां अगर इसने उसको निकाल लिया, सुम औलाजा फिर दाखिल किया, सारा मुराज हम बिल इजमाई, तो फिर अब ये बिल इजमा रुजू करने वाला हो जाएगा, लिवजूद इल्जिमाई, क्योंकि जिमाए जदीद पाया गया। बात समझ में आ गई। आगे देखिए भाई, फसल उन फिल इस्तिस्नाई, ये फसल है इस्तिस्ना के बारे में भाई, तालीक के बाद यमीन के बाद साहिब हिदाया इस्तिस्ना को जिक्र फरमा रहे हैं, इसलिए क्योंकि तालीक और इस्तिस्ना ये दोनों बयान तगयीर हैं। गैर युगैर तगयीर का माना है बदलना, ये बयान तगयीर हैं, ये माकबल कलाम को बदल देते हैं। तालीक भी माकबल कलाम को बदल देती है और इस्तिस्ना भी माकबल कलाम को बदल देता है। मसलन देखो, खावंद अगर अपनी बीवी से यूं कहे अंति तालिकुन, तो फौरन एक तलाक हो जाएगी, लेकिन अगर वो यूं कहे अंति तालिकुन इन दखलती दारा, तुझे एक तलाक है अगर तू उस घर में गई, अब तलाक वाकई नहीं, जब तक उस घर में नहीं जाएगी तलाक वाकई नहीं। तो देखो अंति तालिकुन से तो तलाक वाकई हो रही थी, लेकिन इन दखलती दार आगे जब शर्त आ गई उसने अव्वले कलाम को बदल दिया भाई, अब फौरन तलाक वाके नहीं होगी बल्कि उस घर में जाने से तलाक वाके होगी। मालूम हुआ शर्त बयाने तगयीर है, ये अव्वले कलाम को बदल देती है। इसी तरह इस्तिस्ना जो है वो भी बयाने तगयीर है, ये भी अव्वले कलाम को बदल देता है। मसलन मैं आपसे कहता हूं जा अनिल कौम, मेरे पास वो लोग आए, फर्ज करें अल कौम से मुराद पांच अफराद की एक जमात है, पांच आदमी मुराद हैं और उनमें जैद भी शामिल है, तो जब मैंने आपसे कहा जा अनिल कौम वो लोग मेरे पास आए थे, तो आप समझ गए जैद भी आया होगा, क्योंकि जैद भी उन्हीं में से है, जब वो आए हैं मेरे पास तो उनमें से जैद भी है, वो भी आया होगा। लेकिन आगे फिर मैं कहता हूं इल्ला जैदन, सिवाय जैद के। अब देखो इल्ला जैदन ये इस्तिस्ना है और इसने माकबल को बदल दिया। माकबल का तो क्या माना था जा अनिल कौम वो लोग आए हैं, मालूम हुआ जैद भी आया है, लेकिन इल्ला जैदन ने क्या किया माकबल को बदल दिया, बतला दिया कि जैद नहीं आया, जैद के अलावा बाकी लोग मुराद हैं, यहां पर आने वालों में जैद दाखिल नहीं है भाई। तो देखो इसने क्या किया माकबल के कलाम को बदल दिया। तो शर्त जो है वो भी बयान तगयीर है, वो भी माकबल को बदल देती है, इस्तिस्ना ये भी बयान तगयीर है, ये भी अव्वल कलाम को बदल देता है, लेकिन फर्क यह है दोनों के अंदर कि शर्त जो है पूरे अव्वल को बदल देती है और इस्तिस्ना अव्वल के जुज को बदल देता है। शर्त क्या है पूरे कुल को बदल देती है, खावन ने कहा था अंति तालिकुन इन दखलती दारा, तो सारा अव्वल बदल गया, सारा मुअल्लक हो गया, चाहे एक तलाक कहे वो, चाहे दो कहे, चाहे तीन कहे, जितनी भी वो जिक्र करेगा तो शर्त उन सबको मुअल्लक कर देगी, तो शर्त पूरे कलाम को बदल देती है, जबकि इस्तिस्ना जुज को बदलता है। जा अनिल कौम से तो ये मालूम हो रहा था कि सारे आए हैं और जैद भी आया है, लेकिन इल्ला जैदन ने सिर्फ जैद के बारे में हुक्म बदल दिया कि वो नहीं आया बाकी आए हैं। तो इस्तिस्ना भी बयान तगयीर है लेकिन ये जुज को बदलता है, और शर्त भी बयान तगयीर है और वो कुल को बदल देती है भाई। तो पहले यमीन को जिक्र किया जी। पिछला बाब किसका था यमीन का, बाबुल ऐमान गुजरा भाई यमीन का, और यमीन को पहले जिक्र किया क्योंकि वो कुल को बदल देती है। अब इस्तिस्ना को जिक्र कर रहे हैं, ये भी बयान तगयीर है और ये जुज को बदलता है, तो इसलिए इसको यमीन के बाद जिक्र किया। और फिर याद रखो ये इस्तिस्ना दो किस्म पर है, एक इस्तिस्नाए इस्तिलाही है जो हम इल्म नह में पढ़ चुके हैं। इस्तिस्ना किसे कहते हैं कि इल्ला या इसके अखवात के जरिए बाज अफराद को माकबल के हुक्म से निकाल लेना, इसको इस्तिस्ना कहते हैं। जैसे जा अनिल कौम इल्ला जैदन, अल कौम के अंदर तो जैद भी दाखिल था लेकिन इल्ला ने क्या किया जैद को माकबल के हुक्म से निकाल लिया है, और माकबल वालों का हुक्म क्या था मजीअत का जिक्र था कि वो आए हैं, तो जैद को उस हुक्म से निकाल लिया। जानिल कौम इल्ला जैदन, मालूम हुआ जैद नहीं आया बाकी आए हैं भाई। تو اصطلاح میں استثناء کسے کہتے ہیں کہ الا یا اس کے اخوات کے ذریعے بعض افراد کو ما قبل کے حکم سے نکال لیا جائے، اس کو کہتے ہیں استثناء بھائی، یہ ہے استثناء اصطلاحی بھائی. اور ایک استثناء عرفی ہے بھائی، عرفی. میں نے اب بتلایا تھا کہ عرف جو ہے وہ عام لوگوں کی عادت کو کہتے ہیں، یعنی عام عرب لوگ جو ہیں ان کی عادت میں استثناء انشاءاللہ کو کہتے ہیں. کلام میں کیا کہہ دینا، انشاءاللہ کہنا، اس کو وہ استثناء کہتے ہیں. تو یہ استثناء عرفی ہے بھائی. کسی کلام کے ساتھ انشاءاللہ کوئی کہہ دے تو عربی زبان میں کہتے ہیں اس نے استثناء کیا ہے. قرآن میں بھی اللہ فرماتے ہیں ولا یستثنون، ولا یستثنون، اور یہ لوگ انشاءاللہ نہیں کہتے. دیکھو استثناء کا لفظ کس کے لیے استعمال ہوا، انشاءاللہ کہنے کے لیے. تو استثناء کتنی قسم پر، دو، ایک استثناء عرفی ایک اصطلاحی. استثناء عرفی کیا ہے، انشاءاللہ کہنا، اور استثناء اصطلاحی کیا ہے کہ اللہ اور اس کے اخوات کے ذریعے بعض افراد کو ماقبل کے حکم سے نکال لیا جائے بھائی. تو کہتے ہیں فصل فی الاستثناء، یہ فصل ہے استثناء کے بارے میں. وَإِذَا قَالَ لِامْرَأَتِهِ، اور جب کہا کسی شخص نے اپنی بیوی سے انت طالق ان شاء اللہ تعالی، دیکھا انت طالق کے ساتھ انشاءاللہ کو ملا دیا، متصلا، ملا کر، یہ ضروری ہے بھائی، یہ انشاءاللہ کو ملا کر کہے، اگر ملا کر نہ کہا پھر حکم بدل جائے گا. مثلا خاوند نے بیوی سے کہا انت طالق انشاءاللہ، تو یاد رکھو، یاد رکھو اس صورت میں طلاق واقع نہیں ہوگی، کیونکہ اس نے طلاق کو معلق کر دیا ہے اللہ کی مشیت کے ساتھ. تجھے طلاق ہے انشاءاللہ، اگر اللہ چاہتے ہیں، تو اس نے طلاق کو معلق کر دیا اللہ کے چاہنے کے ساتھ، اللہ کی مشیت کے ساتھ، اور اللہ کی مشیت کا تو علم نہیں ہو سکتا. اور آپ کو میں نے ضابطہ کل بتلایا تھا کہ جب شرط کا علم نہ ہو سکے تو جزا بھی نہیں آتی، تو یہاں پر بھی شرط کا علم نہیں ہو سکتا، اللہ کی مشیت کا پتہ نہیں چل سکتا، لہذا طلاق بھی واقع نہیں ہوگی. تو یہ جو انشاءاللہ کہا ہے اس کو ماقبل کے ساتھ متصل ہونا چاہیے، درمیان میں خاموش نہ ہو، انت طالق انشاءاللہ تعالی. اور اگر خاوند انت طالق کہہ کر خاموش ہوا اور پھر تھوڑی دیر کے بعد انشاءاللہ کہتا ہے، تو اب اس کا کوئی اعتبار نہیں، اب معلوم ہوا وہ انشاءاللہ کہہ کر انت طالق سے رجوع کرنا چاہتا ہے، وہ انت طالق تو ہو چکا، اب انشاءاللہ کہہ کر کچھ دیر خاموش رہا، اب انشاءاللہ کہہ کر کیا کرنا چاہتا ہے، اسے رجوع کرنا چاہتا ہے، اور حالانکہ طلاق تو واقع ہونے کے بعد رجوع کا احتمال نہیں رکھتی بھائی. تو کہتے ہیں وَإِذَا قَالَ لِامْرَأَتِهِ، اور جب کسی شخص نے اپنی بیوی سے کہا انت طالق انشاءاللہ تعالی، کہ تجھے طلاق ہے اگر اللہ نے چاہا، متصلا، ملا کر اس نے یہ کہا، لم یقع الطلاق، تو طلاق واقع نہیں ہوگی، لقوله علیہ الصلاۃ والسلام، نبی کریم صلی اللہ علیہ وسلم کے اس قول کی وجہ سے کہ آپ نے فرمایا من حلف بطلاق او عطاق، جس نے قسم اٹھا لی طلاق یا عطاق کی، وقال انشاءاللہ تعالی متصلا به، اور اس نے اس کے ساتھ ملا کر انشاءاللہ تعالی کہہ دیا، لا حنس علیہ، تو اس شخص پر حانس ہونا نہیں ہے، وہ حانس نہیں ہوگا اگر اس نے آزادی یا طلاق کے ساتھ انشاءاللہ کو ملا دیا ہے بھائی. آگے دیکھیے ولئنہ اتا بصورت الشرط، یہ تو نقلی دلیل ذکر کر دی کہ انشاءاللہ ساتھ ملاؤ گے تو طلاق واقع نہیں ہوگی، کیونکہ حدیث میں آیا ہے کہ طلاق اور عطاق کے ساتھ انشاءاللہ کو ملاؤ تو شخص حانس نہیں ہوتا. آپ عقلی دلیل بھی ذکر کر رہے ہیں، عقلی دلیل یہ کہتے ہیں ولئنہ اتا بصورت الشرط فیکون تعلیقا من ھذا الوجہ، کہتے ہیں اس لیے کیونکہ یہ شخص جو ہے اس کو شرط کی صورت پر لایا ہے، کس کو، انشاءاللہ تعالی، دیکھو ان حرف شرط ہے، اگر اللہ نے چاہا، تو انشاءاللہ یہ جو اللہ کی مشیت کو اس شخص نے ذکر کیا ہے اس کو شرط کی صورت پر لایا ہے. سوال، شرط کی صرف صورت تو نہیں ہے، یہ تو حقیقت میں شرط ہے. صاحب ہدایہ کیا فرما رہے ہیں، شرط کی صورت پر لایا ہے بھائی، شرط کی صورت نہیں، یہ تو حقیقتاً شرط ہے. ان کس لیے آتا ہے، شرط کے لیے آتا ہے، تو انشاءاللہ جب کہا تو یہ تو شرط ہے بھائی، لیکن صاحب ہدایہ اس کو شرط نہیں کہہ رہے، بس کہہ رہے ہیں شرط کی صورت ہے، شرط کی صورت ہے. وجہ یہ کہ شرط وہ ہوتی ہے جس میں تردد ہوتا ہے, اس کے ہونے کا بھی امکان ہوتا ہے نہ ہونے کا بھی امکان ہوتا ہے. خاوند نے بیوی سے کہا ان دخلت الدار فانت طالق, اگر تو اس گھر میں گئی تو تجھے طلاق ہے. تو اب اس گھر میں جانا اس میں امکان ہے, ہو سکتا ہے یہ پایا جائے, ہو سکتا ہے وہ گھر میں چلی جائے, اور یہ بھی ہو سکتا ہے وہ اس گھر میں نہ جائے. تو شرط وہ ہوتی ہے کہ جس کے اندر ہونے کا بھی امکان ہوتا ہے اور نہ ہونے کا بھی امکان ہوتا ہے. لیکن یہاں پر جو ہے اللہ کی مشیت کا تو پتا نہیں چل سکتا بھائی, تو یہ عام شرطوں کی طرح نہیں ہے, یہ صرف شرط کی صورت ہے بھائی. تو کہتے ہیں ولی انہ اتا بصورت شرط, اس لیے کیونکہ یہ شخص جو ہے اس کو لایا ہے شرط کی صورت پر. فیکون تعلیقا من ھذا الوجہ, تو اس اعتبار سے یہ تعلیق ہے کہ شرط کی صورت پر لایا ہے. فیکون تعلیقا من ھذا الوجہ, تو اس اعتبار سے یہ تعلیق ہے. وانہ اعدام قبل الشرط, اور یہ تعلیق جو ہے یہ اعدام ہے شرط سے پہلے. بھائی دیکھیے, خاوند بیوی سے کہے گا انتی طالقن, تو اسے فوراً طلاق ہو جائے گی. انتی طالقن ہے علت اور طلاق ہے اس کا معلول, یعنی ایقاع طلاق ہے علت. خاوند نے انتی طالقن جو کہا ہے یہ کیا ہے, یہ ایقاع طلاق ہے, وہ طلاق واقع کر رہا ہے, اور خاوند جب طلاق واقع کرے گا تو طلاق واقع ہو جائے گی. تو ایقاع طلاق ہے علت اور وقوع طلاق اس کا معلول ہے. توجہ ہے؟ تو لہذا معلوم ہوا انت طالقن, جیسے ہی خاوند کہتا ہے بیوی کو طلاق ہو جاتی ہے, کیونکہ یہ ایقاع طلاق ہے اور ایقاع طلاق علت ہوتی ہے اور وقوع طلاق اس کا معلول ہے, اور علت جب پائی جائے معلول کا پایا جانا ضروری ہے. ایسا نہیں ہو سکتا علت پائی جائے اور معلول نہ پایا جائے. لیکن اگر اسی کے ساتھ یہ انت طالقن کے ساتھ خاوند اگر شرط ملا دے اور یوں کہے انت طالقن ان دخلت الدار, تجھے طلاق ہے اگر تو اس گھر میں گئی, تو اس شرط نے کیا کیا, اس انت طالقن کے علت ہونے کو معدوم کر دیا. اب یہ علت نہیں, اب اس سے طلاق واقع نہیں ہو رہی, بلکہ یہ عورت جب اس گھر میں جائے گی تو اس وقت انت طالقن آئے گا اور اس وقت طلاق بھی واقع ہو جائے گی. تو شرط نے کیا کام کیا, شرط نے انتی طالقن کے علت ہونے کو معدوم کر دیا. اب یہ علت نہیں, اگر یہ علت ہوتی پھر تو معلول ضرور پایا جانا چاہیے تھا, لیکن معلول تو پایا نہیں جا رہا معلوم, اب یہ علت بھی نہیں. جب گھر میں جائے گی اس وقت انتی طالقن آئے گا اور وہ علت بنے گا اور طلاق واقع ہو جائے گی. تو تعلیق جو ہے علت کو معدوم کر دیتی ہے شرط سے پہلے. تعلیق جو ہے علت کو معدوم کر دیتی ہے, اس کو ختم کر دیتی ہے شرط پائے جانے سے پہلے. جب شرط پائی جائے گی پھر وہ علت بنے گا بھائی. تو یہی بیان کر رہے ہیں, کہتے ہیں وَأَنَّهُ اِعْدَامٌ قَبْلَ الشَّرْطِ, اور یہ جو تعلیق ہے یہ اعدام ہے, یعنی علت کو معدوم کرنا ہے. قبل الشَّرْطِ, شرط سے پہلے. وَالشَّرْطُ لَا يُعْلَمُ هَاهُنَا, اور شرط تو یہاں پر معلوم ہی نہیں ہو سکتی, کیونکہ شرط کیا ذکر کی ہے, اگر اللہ چاہے, اور اللہ کی مشیت کا تو علام نہیں ہو سکتا. تو کہتے ہیں والشرط لا يعلم ها هنا, اور شرط یہاں معلوم ہی نہیں ہو سکتی. فيكون اعداما من الاصل, تو یہ تو معدوم کرنا ہے اصل سے ہی, یعنی سرے سے ہی بالکل ایک چیز کو معدوم کر دینا ہے, اس کو ختم کر دینا ہے. بھائی دیکھو, بھائی دیکھو, ایک ہے اعدام موقت, ایک ہے اعدام مؤبد. اعدام مؤبد کا کیا معنی, ہمیشہ کے لیے معدوم کر دینا, ختم کر دینا. اور اعدام موقت کا معنی ہے کچھ وقت کے لیے معدوم کر دینا. مجھے بتائیے, خاوند نے بیوی سے کہا انتی طالقن ان دخلتی دارا, یہ ان دخلتی دار نے کیا کام کیا, اس شرط نے انتی طالقن کو معدوم کر دیا, اس کا اعدام کر دیا. اعدام یعدم, اعدام کا کیا معنی, معدوم کرنا. تو شرط نے انتی طالقن کا اعدام کر دیا, लेकिन मुअब्बद एदाम नहीं है, मुअक्कत एदाम है, थोड़ी देर के लिए इसको खत्म किया है। औरत जब भी उस घर में जाएगी तो ये एदाम खत्म हो जाएगा, ये एदाम खत्म हो जाएगा और अंति तालिकुन आएगा और तलाक वाके हो जाएगी। तो अंति तालिकुन क्या है? तलाक इल्लत। और इसको शर्त ने इसका एदाम कर दिया, लेकिन हमेशा के लिए एदाम किया है या मौकत एदाम किया है? मौकत एदाम किया है कुछ वक्त के लिए, जैसे ही शर्त पाई जाएगी ये इल्लत आ जाएगी और तलाक वाके हो जाएगी। लेकिन यहां पर तो खावन ने इंशाल्लाह कहा है, तो इंशाल्लाह भी शर्त है और शर्त क्या करती है? एदाम। लेकिन इस शर्त का तो पता ही नहीं चल सकता, कभी अल्लाह की मशीयत को तो पता नहीं चल सकता। तो ये एदाम मुअक्कत न हुआ बल्कि एदाम मुअब्बद हो गया, गोया हमेशा के लिए ही अंति तालिक उनको खत्म कर दिया, उसको जड़ से ही खत्म कर दिया भाई, लिहाजा इससे तलाक वाके नहीं होगी। आम तालीक के अंदर तो जब शर्त पाई जाएगी तलाक हो जाएगी, लेकिन यहां पर ऐसी कोई सूरत नहीं, यहां तलाक वाके नहीं हो सकती। तो इन्होंने कहा कि वह अन्नहु एदाम उन कबल शर्ती, ये जो तालीक होती है ये इल्लत को मादूम करना होता है कबल शर्ती, शर्त के पाए जाने से पहले। वह शर्त ला युअलमुहा हुना, और शर्त जो है वो तो यहां पर मालूम ही नहीं हो सकती, अल्लाह की मशीयत का पता ही नहीं चल सकता। फयकूनु एदाम मिनल असली, तो ये एदाम है मिनल असली, असल से ही, यानी बुनियाद से ही, जड़ से ही एक चीज को खत्म कर देना, उसको मादूम कर देना, यानी अब यहां जजा के वाके होने का कोई एहतमाल नहीं, उसको हमेशा के लिए मादूम कर दिया। तो फयकून एदाम मिन अल असली, तो ये जजा को मादूम करना है असल से ही, यानी जड़ से ही। वलिहाद आयुष्तरतु अं यकून मुत्तसिलम बिही बिमंजिलति साइरी शुरूती, और इसीलिए शर्त है अं यकून मुत्तसिलम बिही कि इंशाल्लाह जो है उस तलाक के साथ मिला हुआ हो। बिमंजिलति साइरी शुरूती, बाकी शर्तों के दर्जे में, जैसे बाकी शर्तों के लिए जरूरी है कि वो जजा के साथ मिली हुई हों, इसी तरह यहां इंशाल्लाह का भी जजा के साथ मिला होना जरूरी है। वलौ सकता यस्बुतु हुक्मुल कलामिल अव्वली, मैंने आपको बतलाया अगर खावन खामोश हो गया, दरमियान में कुछ वक्फा कर लिया, फिर इंशाल्लाह कहता है तो अब तलाक वाके हो चुकी, आप इंशाल्लाह कहने से कुछ नहीं होगा, क्योंकि मालूम हुआ वो रुजू करना चाहता है, और तलाक एक दफा वाके हो जाए तो वो रुजू का इहतमाल नहीं रखती। तो कहते हैं वला उसका कता यसबुतु हुक्मुल कलामिल अव्वली, अगर वो शख्स खामोश हुआ तो पहले कलाम का हुक्म साबित हो जाएगा। पहला कलाम कौन सा? अंति तालिकुन, यूं कहा था ना अंति तालिकुन इंशाअल्लाह ताला मिलाकर कहा था, तो ये जो अंति तालिकुन है यह है पहला कलाम, और इंशाल्लाह का इसके साथ मुत्तसिल होना जरूरी है। तो अगर मुत्तसिल नहीं करेगा, खामोश रहा, तो ये अव्वले कलाम यानी अंति तालिकुन वाके हो जाएगा। इसका हुक्म क्या है? इससे तलाक वाके हो जाती है, वो वाके हो जाएगी, ये माना है। वला उस सकता, और अगर ये खावन खामोश हो गया यानी अंति तालिकुन कहने के बाद, यस्बुतु हुक्मुल कलामिल अव्वली, तो इस पहले कलाम का हुक्म साबित हो जाएगा, तलाक हो जाएगी। फयकूनुल इस्तिस्ना अव ज़िक्रु शर्ति बादहु, तो फिर इस्तिस्ना को जिक्र करना यानी इंशाल्लाह कहना, अव ज़िक्रु शर्ति बादहु या उसके बाद शर्त को जिक्र करना यानी वक्फा करने के बाद इनको जिक्र करना, रुजू अन अनिल अव्वली, ये अव्वल से रुजू करना है, और रुजू तो तलाक से नहीं हो सकता। बात समझ में आ गई? एक है ना इस्तिस्ना को मुत्तसिल करे, एक है दूसरी शर्त। मसलन खावन बीवी से कहता है अंति तालिकुन, फिर थोड़ी देर बाद कहता है इन दखलती दारा, तो देखो मालूम आप इन दखलती दार के जरिए वो रुजू करना चाहता है, अंति तालिकुन से तो तलाक वाके हो गई थी और तलाक में रुजू नहीं हो सकता। इसी तरह थोड़ी देर के बाद इंशाल्लाह कहता है, मालूम यह रुजू करना चाहता है और रुजू तो नहीं हो सकता, यह माना है। काला आगे फरमाते हैं वकदा इदा मातत कबल कौलही इंशा अल्लाह ताला, और इसी तरह है हुक्म यानी तलाक वाके नहीं होगी। इदा मातत कबल कौलही इंशा अल्लाह ताला, सूरत मसला यह, खावन ने बीवी से कहा अंति तालिकुन इंशा अल्लाह ताला मिलाकर कहा, लेकिन अंति तालिकुन जैसे ही कहा साथ ही औरत मर गई, यानी बीमार थी या कुछ था, खावन ने अंति तालिकुन कहा और साथ ही वो औरत مر گئے اور انشاءاللہ موت کے بعد ہو گیا، انشاءاللہ موت کے بعد ہو گیا، تو پھر کہتے ہیں اس صورت کے اندر بھی طلاق واقع نہیں ہوگی بھائی، کیونکہ اس نے انتی طالق ان کے ساتھ کیا ملایا ہے، انشاءاللہ ملایا ہے بھائی. تو کہتے ہیں وقدا، اور اسی طرح ہوگا یعنی طلاق واقع نہیں ہوگی، اذا ماتت قبل قوله انشاءاللہ تعالی، اگر وہ عورت مر گئی خاوند کے قول انشاءاللہ کہنے سے پہلے، لان بالاستثناء خرج الكلام من ان يكون ایجابا، اس لیے کیونکہ استثناء کی وجہ سے کلام نکل گیا، من ان يكون ایجابا، ایجاب ہونے سے. بھئی دیکھو انتی طالقن جو ہے نا، انتی طالقن اس کے ذریعے طلاق ہوتی ہے، طلاق کا اثبات ہوتا ہے، تو یہ موجب ہے. میں نے آپ کو بتلایا تھا کہ فقہ کی کتابوں میں وجب بمانے ثبتا کے اور اوجب بمانے اثبتا کے عام استعمال ہوتا ہے، تو یہاں پر بھی ایجاب کا معنی ہے اثبات بھائی. دیکھو خاوند جب بیوی سے کہتا ہے انتی طالقن، تو طلاق ثابت ہو جاتی ہے، تو انتی طالقن کیا ہے؟ ایجاب ہے، اس میں طلاق کا اثبات کیا جا رہا ہے. تو خاوند نے کیا کہا بیوی سے؟ انتی طالقن انشاءاللہ تعالی، اور انتی طالقن کہتے ہی عورت مر گئی، تو انتی طالقن تو ایجاب ہے، لیکن اس کے ساتھ جب انشاءاللہ آیا اس نے اس کو ایجاب سے نکال دیا، اس کو ایجاب سے نکال دیا، اب اس انتی طالقن سے طلاق واقع نہیں ہو سکتی. تو یہ مانا ہے لئن بالاستثناء، کہتے ہیں اس استثناء کی وجہ سے یعنی انشاءاللہ کہنے کی وجہ سے، خرج الکلام من ان یکون ایجابا، کلام ایجاب ہونے سے نکل گیا، اب اس کے ذریعے طلاق کا اثبات نہیں ہو رہا. والموت ینافی الموجب دون المبطل، بھئی دیکھو انتی طالقن یہ ہے ایجاب، یہ کیا ہے؟ ایجاب، اس کے ذریعے طلاق کا اثبات ہوتا ہے، یعنی یوں کہو انتی طالقن موجب ہے، اثبات کرنے والا ہے. انتی طالقن کیا ہے؟ اثبات کرنے والا ہے، کس چیز کا اثبات کرتا ہے؟ طلاق کا. انتی طالقن طلاق کا اثبات کرتا ہے، تو یہ ہے موجب. اور اس کے ساتھ اگر ہم شرط جوڑ دیں انتی طالقن ان دخلتی دارا، تو اس شرط نے کیا کیا؟ اس انتی طالقن کو باطل کر دیا فی الحال. ابھی بتایا یا نہیں اعدام موقت ہوتا ہے، کہ شرط کی وجہ سے اعدام موقت ہوتا ہے، علت نہیں رہتی کچھ وقت کے لیے جب تک وہ شرط نہ پائی جائے. تو لہذا انتی طالقن کیا ہے؟ موجب، یہ ایجاب کرنے والا ہے، اس بات کرنے والا ہے. اور ساتھ شرط لگا دو، شرط کیا ہوتی ہے؟ وہ مبطل ہوتی ہے. یا اسی طرح انشاءاللہ کہہ دیا، انشاءاللہ بھی کیا ہے؟ مبطل ہے، وہ اس کے موجب ہونے کو باطل کر دیتا ہے، موجب ہونے کو باطل کر دیتا ہے. تو صاحب ہدایہ فرما رہے ہیں والموت ینافی الموجب دون المبطل، موت جو ہے موجب کے منافی ہے، مبطل کے منافی نہیں. دراصل یہاں ایک شبہ پیدا ہوتا ہے، شبہ یہ کہ خاوند نے انتی طالقن اس عورت کی زندگی میں کہا ہے اور انشاءاللہ موت کے بعد کہا ہے، لہذا اس انشاءاللہ کو باطل ہونا چاہیے، کیونکہ یہ کب آیا ہے؟ عورت کے مرنے کے بعد. جب عورت کے مرنے کے بعد یہ آیا ہے تو اس کا کوئی اعتبار نہیں ہونا چاہیے، جب اس کا اعتبار نہیں ہے تو انتی طالقن سے طلاق واقع ہونی چاہیے. لیکن آپ ہمیں کیا کہہ رہے ہیں؟ کہ اس صورت میں طلاق واقع نہیں ہوگی. تو اس کا آپ جواب دے رہے ہیں صاحب ہدایہ کہ بھائی دیکھیے موت کی وجہ سے انشاءاللہ باطل نہیں ہوگا، وجہ یہ کہ موت موجب کے منافی ہے، مبطل کے منافی نہیں. موت موجب کے منافی ہے، موت کی وجہ سے ایجاب نہیں ہو سکتا. تو موت موجب کے منافی ہے، موت کی وجہ سے انتی طالقن اپنا عمل نہیں کرے گا، لیکن موت جو ہے مبطل کے منافی نہیں ہے بھائی، کیونکہ موت خود بھی مبطل ہے، موت خود بھی مبطل ہے. ابھی تو مسئلہ بتایا، خاوند بیوی سے کہتا ہے تجھے طلاق ہے میری موت کے ساتھ یا تیری موت کے ساتھ، تو موت کے وقت انتی طالقن آئے گا، اور موت کے وقت تو بیوی محل نہیں اور خاوند میں اہلیت نہیں، تو موت کے وقت اگر بیوی مری ہے تو وہ طلاق کا محل نہیں، اور اگر خاوند مرا ہے تو خاوند طلاق کا اہل نہیں بھائی. تو لہذا موت جو ہے وہ مبطل ہے، وہ انتی طالقن کو बातिल करने वाली है, तवज्जो है, तो मौत की वजह से अंति तालिखुन बातिल हो जाता है, तो मौत खुद मुबतिल है और इंशाल्लाह भी मुबतिल है। और मुबतिल और मुबतिल के दरमियान मुनाफात नहीं है, बल्कि मुबतिल और मुजिब के दरमियान मुनाफात है। लिहाजा मौत की वजह से मुजिब यानी अंति तालिखुन तो खत्म हो जाता है, लेकिन मौत की वजह से इंशाल्लाह या तालिक वगैरह खत्म नहीं होती। बात समझ में आ गई? तो कहते हैं वल मौत युनाफिल मुजिबा दूनल मुबतिली, और मौत जो है वो मुजिब के मुनाफी है, दूनल मुबतिली मुबतिल के मुनाफी नहीं। मुजिब क्या? अंति तालिकुन, यानी यूं कहो ततलीक, तलाक देना। तलाक देना क्या है? मुजिब है, इससे तलाक आ जाती है। तो मौत जो है ततलीक के मुनाफी है, तालीक के मुनाफी नहीं है। भाई हासिल कलाम समझ में आया? मौत ततलीक के मुनाफी है, मौत की वजह से ततलीक नहीं हो सकती, लेकिन मौत तालीक के मुनाफी नहीं। जी तो कहते हैं वल मौत युनाफिल मुजिबा दूनल मुबतिली, मौत जो है मुजिब यानी मुस्बित के मुनाफी है, दूनल मुबतिल, मुबतिल यानी तालीक और इस्तिस्ना के मुनाफी नहीं है। बिखिलाफी मा इदा माता ज़ौजू, हां बखिलाफ इस सूरत के जब खावंद मर जाए, खावंद बीवी से कहना चाहता है अंति तालिकुन इंशा अल्लाह ताला, ये कहना चाहता है, और अभी अंति तालिकुन कहा था और खावंद का इंतकाल हो गया, इंशाल्लाह न कह सका जी। तो अब तलाक वाके हो जाएगी जी। अब तलाक वाके हो जाएगी, क्यों? क्योंकि अंति तालिकुन पाया गया और उसके साथ इंशाल्लाह नहीं आया। अगर इंशाल्लाह आ जाता तो इसे वाके नहीं होना था। और नीज ये भी याद रखना कि खावंद इंशाल्लाह कहना चाहता था, ये तो हमें ऐसे पता नहीं चलेगा। अंति तालिकुन कहकर वो मर गया, इंशाल्लाह नहीं कहा उसने, तो हमें तो वैसे पता नहीं चलेगा। ये उस वक्त है जब खावंद ने किसी और को बताया है कि मैं अब अपनी बीवी को अंति तालिकुन इंशाल्लाह कहूंगा, यानी इंशाल्लाह के साथ मैं उसको तलाक दूंगा भाई। तो अब जब खावंद ने दूसरे को बता दिया, अब खावंद कहते हैं अंति तालिकुन, और साथ ही खावंद का इंतकाल हो गया। तो मालूम हो वो इंशाल्लाह कहना चाहता था जी। लेकिन कह ना सका, तो बहरहाल इंशाल्लाह तो अंति तालिकुन के साथ नहीं मिला, जब नहीं मिला तो अंति तालिकुन तलाक वाकई हो जाएगी। तो कहते हैं बखिलाफ इमा इदा माता ज़ौज, बखिलाफ इस सूरत के कि जब खावंद मर जाए, लियन्नहु लम यत्तसिल बिही लिस्तिस्ना, इसलिए क्योंकि इस सूरत में अव्वल कलाम के साथ इस्तिस्ना नहीं मिला। बात समझ में आ गई? चलिए बस भाई, हादा हुवल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।